कुरा केही वर्ष अघिको एकजना भाइ हुनुहुन्थ्यो जसले सुसमाचारमा निकै चासो राख्नुहुन्थ्यो. हामीले उहाँलाई सुसमाचार सुनायौँ, उहाँले यसोमा विश्वास गर्नुभयो र हामीले चर्च ग्रुपमा उहाँलाई बप्तिस्मा दिने निर्णय पनि गऱ्यौँ र उहाँलाई हामीले बप्तिस्मा दियौँ. सो विश्वासमा नयाँ, उहाँ निकै उत्साहित हुनुहुन्थ्यो. तर जब उहाँको घर परिवार विशेष गरी उहाँको बुबाले आपत्ति जनाउनु भयो, आफ्नो असहमति जनाउनुभयो, उहाँको विश्वास कता कता धर्मलाउन थाल्यो, उहाँ डगमगाउन थाल्नुभयो. उहाँ समय समयमा त्यसपछि चर्चका सेवाहरू आउन छोड्नुभयो. सुरुमा उहाँ हामीसँग भेट्न सधैँ इच्छुक हुनुहुन्थ्यो. जब हामी उहाँको घरमा जान्थ्यौँ उहाँ हामीलाई भेट्नलाई जहिले पनि तत्पर हुनुहुन्थ्यो. तर समय बित्दै जाँदा त्यो पनि बन्द भयो. उहाँले हामीसँगको सम्बन्ध उहाँले तोड्नुभयो र उहाँले हाम्रो फोनहरू उठाउन छोड्नुभयो. हामी उहाँको घरमा गएर उहाँलाई सोध्यौँ, भाइ के भयो, खास तपाईँ चर्च आउन छोड्नुभयो, चर्च नआउनुभएको पनि धेरै भयो, खास के भइरहेको छ? अनि उहाँले हामीले यसरी जवाफ दिनुभयो, अब मलाई येशुख्रिस्टमा खासै विश्वास लाग्दैन, मलाई विश्वास लाग्न छोडिसक्यो, मेरो पछि नलाग्नु होला. मेरो बुवाले पनि विश्वास छोड भन्नुभएको छ, त्यस कारण अबदेखि म चर्च आउँदिन. अनि यो सुनेर हामी एकदमै दुखित भयौँ चर्चको रूपमा. हामी उहाँलाई बिन्ती गऱ्यौँ, भाइ कृपया त्यसो नगर्नुहोस्, यो ठिक होइन, दिस इज नट गुड, दिस इज नट राइट, तपाईँ परमेश्वरको राज्यबाट धेरै टाढा हुनुहुन्न, कृपया कृपया आफ्नो पापहरू स्वीकार गर्नुहोस्, कृपया ख्रिस्टमा फर्किनुहोस्, कृपया चर्चमा फर्किनुहोस्. तपाईँले सही निर्णय लिइरहनु भएको छैन, तपाईँको आफ्नो एकमात्र आशा, आफ्नो एकमात्र मुक्तिदातालाई तपाईँ त्याग्दै हुनुहुन्छ, कृपया त्यस्तो नगर्नुहोस्, तपाईँ जीवन लत्याएर मृत्यु रोज्नु हुँदैछ. तर हामीले जति उहाँलाई सम्झाए पनि उहाँले हाम्रो कुरा सुन्नु भएन र अन्तत उहाँले आफ्नो विश्वासको जहाज डुबाउनु भयो. त्यही पनि हामी अझै पनि आशा गर्छौँ, हामी प्रार्थना गर्छौँ र अझै प्रार्थना गरौँ कि उहाँले संसार छोड्न अघि र आफ्नो सृष्टिकर्ता न्यायकर्तालाई भेट्न अघि उहाँले आफ्नो पापहरूबाट पश्चाताप गरेर ख्रिस्टतर्फ फर्किनु भएको होस् भनेर. किनकि समय अझै छ, समय ढिलो भइसकेको छैन. सुप्रियहरू, विश्वासी हुँ भनी भन्नु, विश्वासी हुँ भनेर घोषणा गर्नु मात्र पर्याप्त हुँदैन रहेछ, बप्तिस्मा लिनु मात्र पर्याप्त छैन, चर्चको सदस्य हुनु मात्र पनि पर्याप्त छैन. यदि तपाईँ अन्त समय विश्वासमा लागिरहनु भएन भने, अन्तिम श्वाससम्म तपाईँ ख्रिस्टमै लागिरहनु भएन भने तपाईँको पनि उद्धार हुने छैन. येशु ख्रिस्टले भन्नुभएको छ मत्ती 24:13 पदमा, जो अन्त समय स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ. मलाई गलत नबुझ्नुहोस्, म तपाईँलाई आफ्नो मुक्तिमाथि शङ्का गर्न लगाइरहेको छैन. म तपाईँलाई ख्रिस्टको लागि कहिले तपाईँ ख्रिस्टको लागि कहिले पनि पर्याप्त हुनुहुन्न भनेर मैले अभियोग लाउन खोजिरहेको छैन. मैले भन्नुभएको कुरा यो हो कि यदि तपाईँसँग साँचो बचाउने विश्वास छ भने त्यो विश्वास अन्तिमसम्म अन्तसम्म स्थिर रहनेछ. इफ यु ह्याभ अ जेन्युइन सेभिङ फेथ, द्याट फेथ विल पर्सिभियर टु द एन्ड. साँचो विश्वास अन्तसम्म ख्रिस्टमा लागिरहने विश्वास हो. यो बिचैमा फापेन वा फलालाई मान्नु भएन, मेरो बुबा मान्नु भएन, मेरो अभिभावक मान्नु भएन, मेरो बोयफ्रेन्ड मानेन, गर्लफ्रेन्ड मानेन भनेर यो सम्झौता गर्ने विश्वास होइन. मृत्युको मुखमा परिजेल पनि यो बचाउने विश्वास, साँचो विश्वास ख्रिस्टमै लागिरहन्छ, उहाँलाई नै थामिरहन्छ. ख्रिस्टको लागि उसले सफथोक तोड्न तयार छोड्न तयार हुन्छ. सो एउटा स्वास्थ्य चर्च, एउटा बाइबल प्रचार गर्ने ख्रिस्ट सुसमाचार केन्द्रित चर्चको हिस्सा भएर पनि, सदस्य भएर पनि साँचो रूपमा मुक्ति नपाउनु सम्भव छ. यो सम्भव छ. त्यसैले तपाईँको लागि प्रश्न यो छ कि तपाईँ फर्स्ट अफ अल सबभन्दा पहिले त विश्वासमा हुनुहुन्छ कि तपाईँ ख्रिस्टमा हुनुहुन्छ, आर यु इन ख्राइस्ट? र दोस्रो प्रश्न के, तपाईँ त्यो विश्वासमा लागिरहनु भएको छ कि तपाईँ विश्वासमा लागिरहनु भएको छ कि तपाईँ विश्वासमा स्थिर हुनुहुन्छ? तर हामी विश्वासमा अन्तसम्म स्थिर कसरी रहन्छौँ, हामी अन्तसम्म विश्वासमा हामी कसरी लागिरहन्छौँ? आज यो विषयमा हामी परमेश्वरको वचनबाट हेर्दैछौँ, पहिलो तिमोथी 1:12-20 पदबाट. सो तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा पहिलो तिमथी एक अध्याय पल्चाउनुहोस् भन्ने म अनुरोध गर्दछु। यो नयाँ करारमा पर्दछ र यसलाई तपाईँले ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1622 पाउन सक्नुहुन्छ, 1622। सो इफ यु हेभ यो बाइबल्स विथ यु प्लिज टर्न विथ मी टु फर्स्ट तिमोथी च्याप्टर 1, पहिलो तिमोथी अध्याय 1:12-20। यो तपाईँको दायाँ बायाँ कसैलाई पाउन गाह्रो भइरहेको छ, कृपया सहायता गर्नुभयो गर्नुहोला, यसो हेर्नुहोला दायाँ बायाँ कतै कसैले यो यो बाइबलमा कहाँ छ भनेर भेटाउनु मलाई मुस्किल परिरहेको छ भने कृपया मद्दत गर्नुहोला। विशेष तपाईँको छेउछाउमा कोही नयाँ हुनुहुन्छ, बाइबलसँग त्यति परिचित हुनुहुन्न भने उहाँलाई विशेष सहायता गर्नुहोला। उहाँहरूसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबल उहाँसँग बिचमा राखेर सेयर गर्नुहोला। हामी पहिलो तिमोथीको पत्रबाट परमेश्वरको वचन एकदम सिरिज वाइज है श्रृङ्खलाबद्ध धारावाहिक रूपमा हेर्दै आइरहेको छौँ। हामीले अस्तिको भर्खर हप्ता मात्र हामीले सुरु गऱ्यौँ, हामीले एक अध्यायको 1-11 अस्तिको हप्ता हेऱ्यौँ, आज हामी 12-20 हेर्दैछौँ, र अर्को हप्ता हामी 2 अध्यायको 1-8 हेर्छौँ। त्यसरी हामी हेर्दै हेर्दै यो पत्र नसकिन्जेल हामी यसै पुस्तकबाट परमेश्वरको वचन हेर्दै जाँदैछौँ। यो हाम्रो विश्वास हो, परमेश्वरले चर्चलाई पद होइन, शब्द होइन, तर सिङ्गो पुस्तकै दिनुभएको छ, अनि यो पुस्तकै चर्चले जान्नुपर्छ, हामीलाई थाहा हुनुपर्छ परमेश्वरले आफ्नो वचनमा हाम्रो के भन्नुभएको छ। यसको अर्थ हामी हामीलाई मनपर्ने हाम्रो फेभरेट पदहरू मात्र छ हामी होइन, त्यो छानेर हामी प्रचार गर्दैनौँ, हामी परमेश्वरको सम्पूर्ण अभिप्राय द होल काउन्सिल अफ गड, सम्पूर्ण उहाँको इच्छा उहाँको विचार हामी प्रचार गर्न चाहन्छौँ, र हामी यसलाई व्याख्यात्मक रूपमा प्रचार गर्न चाहन्छौँ। र तपाईँ पहिलोचोटि हुनुहुन्छ, यो तपाईँको चर्चको जुन चर्चबाट तपाईँ आउनु भएको छ अभ्यास होइन भने कृपया धैर्य धारण गर्नुहोला, तर तपाईँ फेरि आइराख्नु भयो भने तपाईँले पिकअप गर्न थालिहाल्नुहुन्छ, यो रहेछ नि त तरिका त वचन बोल्ने तरिका भनेर तपाईँलाई मजा आउन थाल्छ, अनि तपाईँलाई थाहा हुन्छ, तपाईँलाई छुटाउन थाल्नुहुन्छ लिटो होइन र अत खोले जाउली र मासु भात बिचको भिन्नता तपाईँले छुटाउन थाल्नुहुन्छ। ओके, मलाई आशा छ तपाईँहरू सबैजना पाइसक्नु भएको छ पहिलो तिमोथी 1:12-20। फर्स्ट तिमोथी च्याप्टर 1:12-20 म पढ्दैछु, कृपया सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। मलाई सामर्थ्य दिनुहुने ख्रिस्ट येशु हाम्रा प्रभुलाई म धन्यवाद दिन्छु, किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। अगाडि मैले निन्दा गरेँ, खेदो गरेँ र उहाँको अपमान गरेँ, तर मैले यी अजान र विश्वासमा गरेको हुनाले मैले कृपा पाएँ। ख्रिस्ट येशूमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रा प्रभुको अनुग्रह प्रशस्त मात्रामा उसले आयो। यो वचन हर प्रकारले ग्रहणयोग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रिस्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। तर यसकारण मैले कृपा पाएँ कि पापीहरूमा सबैभन्दा मुख्य भए र पनि मद्वारा येशु ख्रिस्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकुन्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेका लागि म एउटा उदाहरण बन्न सकुँ। युग युगको राजा, अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदा सर्वदा होस्। आमेन। मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु कि तिम्रो सम्बन्धमा अघि कहिएको अगमबाडी अनुसार तीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लडाईँ लड्न सक। विश्वास र स्वच्छ विवेक कायम राख। कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्, तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जुनहरूलाई निन्दा नगर्नु भन्ने कुरा सिकुन् भनेर मैले शैतानको हातमा सुम्पेको छु। आज हामी हाम्रो यस धर्मशास्त्र खण्डबाट 3 प्रश्नको जवाब दिन चाहन्छौँ। पहिलो, विश्वासमा को लागिरहन्छ? विश्वासमा को लागिरहन्छ? दोस्रो, विश्वासमा किन लागिरहने? र तेस्रो, विश्वासमा कसरी लागिरहने? यहाँलाई थाहा छ आजको वचनको शीर्षक नै यही छ, विषय नै यही छ, अन्तसम्म विश्वासमा लागिरहनु, अन्तसम्म विश्वासमा लागिरहन्छ। तर को चाहिँ अन्तसम्म विश्वासमा लागिरहन्छ र किन विश्वासमा अन्तसम्म विश्वासमा स्थिर भइरहने लागिरहने? र तेस्रो, विश्वासमा कसरी लागिरहने, कसरी स्थिर भइरहने? र पहिलो दुईवटा प्रश्नहरूको लागि म आज खण्डलाई सरस्वती हेर्नेछु, यताउति उफ्रिनेछु, है अगाडि पछाडि कुद्नेछु यही खण्डभित्र रहेर। तर तेस्रो प्रश्नको लागि हामी आजको खण्डलाई पद पद गरी व्याख्या गर्नेछौँ, पद पद गरी। यसको अर्थ तेस्रो आजको वचनको बुधा पहिलो र दोस्रो बुधाभन्दा निकै लामो हुनेछ। सो टुडे वी वान्ट टु आन्सर थ्री क्वेसन्स फ्रम आवर टेक्स्ट। फर्स्ट, हु पर्सिभियर्स इन फेथ? सेकेन्ड, वाइ पर्सिभियर इन फेथ? And third, how to persevere in faith? Who perseveres in faith? And why persevere in faith? And how to persevere in faith? Tinora prashna ko uttar hamirdai chhau. So pahilo prashna, bishwas ma ko lagirancha? Bishwas ma antasamma bishwas ma ko sthir bhairancha? Yesko uttar huncha, keval Yesu Khrist ma bishwas garne haru matrai antasamma bishwas ma lagirancha. Only those who have faith in Jesus Christ will persevere in faith to the end. Yesu Christ ma bishwas garera parmeshwar sanga ek bhayeka udhar mukti payeka jivit aasha ko lagi naya gari janmieka manishharu matrai bishwas ma anta samay bishwas ma sthir bhairanchan. So Paulle Timothy le patra lekhnu ko karan kebal jhuto shikshaharu lai chup lagaunu त्यो निर्देशन दिनु मात्र थिएन। यद्यपि चर्चको एउटा पास्टर ग्रुपमा तिमोथीको जिम्मेवारी भनेको चर्चलाई झुटो शिक्षकहरूबाट जोगाउनु थियो, झुटो शिक्षकलाई चुप लगाउनु थियो, उनीहरूको मुखबाट माइक्रोफोन खोज्नु थियो, उनीहरूलाई बोल्न नदिनु थियो। तर पावलले त्यति मात्र कुरा गरिरहेको छैन यहाँनिर। पावलले तिमोथीलाई विश्वास र असल विवेकलाई कायम राख्दै असल लडाइँ लड्न पनि यहाँनिर प्रोत्साहन दिँदैछन्। त्यसकारण 18-19 पदमा एकपल्ट हेर्नुहोस् न, मैले तपाईँलाई भन्दैछु म तल माथि जान्छु र अन्तिमको बुदा मात्र हामी 12 पददेखि एकदमै मिहिन तरिकाले हामी व्याख्या गर्दै हेर्नेछौँ। सो 18-19 पदमा हेर्नुहोस् न यहाँनिर, मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु कि तिम्रो सम्बन्धमा अघि कहिएको अगमबाडी अनुसार तीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लडाइँ लड्न सक। विश्वास र स्वच्छ विवेक कायम राख। कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। अर्को शब्द भन्नुपर्दाखेरि पावलले तिमोथीलाई विश्वासमा लागिरहन प्रोत्साहन दिँदैछ, किनकि तिमोथीसँग पहिले नै त्यो विश्वास थियो। तिमोथी एक विश्वासी हुन्, एक क्रिस्चियन हुन्, प्रभुमा भरोसा गर्ने व्यक्ति हुन् र पावलले तिमोथीलाई भन्दैछ, सो देयरफोर विश्वासमा तिमी अब लागिरह। पावलले तिमोथीलाई यहाँ नयाँ विश्वास खोज्न लगाइरहेको छैन, उहाँ पहिलोपटक पावलले तिमोथीलाई यहाँ विश्वास गर्न लगाइरहेको छैन, तर पावलले तिमोथीलाई उसँग भएको विश्वासलाई थामिराख्न यहाँनिर आग्रह गरिरहेको छ। किनकि कसै कसैले आफ्नो विश्वासको जहाज डुबाइसकेको छ। सो पावलले तिमोथीलाई त्यो बाल्यकालदेखि नै उसले त्यो हजुर आमा र आफ्नो आमाबाट पाएको विश्वासमा लागिरहन आग्रह गर्दैछ। त्यसको अर्थ पावललाई यहाँनिर अख्रिस्चियनहरूलाई, गैर क्रिस्चियनहरूलाई, अविश्वासीलाई सम्बोधन गरिरहेको छैन। ख्रिस्टमा नहुनेहरूलाई, नयाँ जन्म नपाएकाहरूलाई, अझै आफ्नो पाप र अपराधमा मरिरहेका मानिसहरूलाई यहाँनिर विश्वासमा लागिरह भनिरहेको छैन। किनकि विश्वासमा लागिरहनलाई उनीहरूसँग विश्वासै छैन। यसको अर्थ यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यदि तपाईँ विश्वासी होइन भने, तपाईँ विश्वासमा लागिरहन सक्नुहुन्न। तपाईँ चर्च केही समय आउन सक्नुहुन्छ, चर्च तपाईँलाई मन पर्न सक्छ, तर समय परिस्थितिले तपाईँ जहाँको हो त्यहीँ नै तपाईँलाई पुगाएर छाड्नेछ। केवल ख्रिस्टमा हुनेहरूले मात्र यो विश्वासमा स्थिर रहिरहने यो आज्ञा, यो आग्रह सुन्न सक्छ, पालन गर्न सक्छ। सो विश्वासमा लागिरहनु अघि, यदि तपाईँ ख्रिस्टमा हुनु भने तपाईँ ख्रिस्टमा आउन आवश्यक छ, ख्रिस्टमा विश्वास गर्न आवश्यक छ। एउटा म्याराथनको बारेमा सोध्नु, म्याराथन दौडको बारेमा होइन, म्याराथन तपाईँलाई थाहा छ, विश्वास म्याराथनको बारेमा हामी सोचौँ एकपल्ट। यदि तपाईँ दौड पुरा गर्न चाहनुहुन्छ भने अन्तसम्म, त्यो फिनिस लाइनसम्म, अन्तिम रेखासम्म तपाईँ पुग्न चाहनुहुन्छ भने तपाईँ दौडमा सहभागी हुनुपर्छ। यु हेभ टु पार्टिसिपेट इन द रेस, होइन र? दौडमा सहभागी हुनुपर्छ। तपाईँ दर्शक मात्र भएर बस्नुभयो भने तपाईँ कहिले पनि तपाईँले आफ्नो दौड पुरा गर्नुहुन्न। त्यसै गरी तपाईँ विश्वासमा लागिरहनु अघि तपाईँ ख्रिस्टमा हुनुपर्छ। सो त्यसैले विश्वासमा को लागिरहन्छ? विश्वासमा भएकाहरू मात्रै, साँचो बचाउने विश्वास भएकाहरू मात्रै, साँचो बचाउने विश्वास बिना विश्वासमा लागिरहन असम्भव छ। कुनै व्यक्ति जतिसुकै ऊ भक्त सक्रिय वा आत्मीय देखे पनि अन्तत उसले संसारमा फर्केर उसमा कहिले त्यो साँचो बचाउने विश्वास थिएन भन्ने प्रमाणित गर्नेछ, जसरी यहाँनिर दुईवटा व्यक्तिले गरेको छ, हुमेनियस र अलेक्जान्डरले, दुईवटा व्यक्तिहरूले। सो यदि तपाईँ क्रिस्चियन परिवारमा जन्मेकोले वा त चर्च गएकोले वा यसोलाई मन पराएकोले मात्र आफूलाई म क्रिस्चियन हुँ भने तपाईँ भन्नुहुन्छ भने, सोच्नुहुन्छ भने, जब कष्ट आउँछ, जब जीवनमा दुःख कष्ट आउँछ, जब परीक्षा आउँछ, जब तपाईँको जीवनमा अप्रिय घटनाहरू घट्छ, नसोचेको कुरा हुन्छ, तपाईँ सजिलै पछि हट्नुहुनेछ, तपाईँले हात उठाउनुहुनेछ, यु विल गिभ अप, तपाईँ चर्चबाट टाढा जानुहुनेछ। किन? किनकि तपाईँमा कहिले साँचो बचाउने विश्वास थिएन, तपाईँले आफूलाई धोका दिइरहेको मात्र हुनेछ, तपाईँलाई केवल क्रिस्चियन धर्म मन परेको मात्र हुनेछ, तर तपाईँ कहिले ख्रिस्टकाहरू मध्येको हुनुहुन्न थियो। त्यसैले सुरुमा हामीले बुझ्नुपर्ने कुरा, यो विश्वासमा लागिरहनु, यो आग्रह सुनिराख्दाखेरि हामीले सबैभन्दा सुरुमा हामीले बुझ्नुपर्ने कुरा भनेको को विश्वासमा लागिरहन्छ, केवल ख्रिस्टमा हुने व्यक्तिहरू मात्र। र यदि तपाईँ विश्वासमा नलागिरहने खालको व्यक्ति हुनुहुन्छ भने, तर तपाईँ आफ्नो ख्रिस्टियन ठान्नुहुन्छ, तर अहिले मैले भनेको कुरा तपाईँलाई वर्णन गर्दैछु भने कृपया पश्चाताप गर्नुहोस्, पश्चाताप गर्नुहोस् र आफ्नो पापहरूबाट फर्केर यसकुसमा विश्वास गर्नुहोस्, उहाँले तपाईँलाई क्षमा दिनुहुनेछ। वचन दोस्रो बुझ्दा विश्वासमा किन लागिरहने, विश्वासमा किन लागिरहने, पावलले यहाँनिर तिमोथीलाई जो एफिसी चर्चको पास्टर हुन्, जसलाई पावलले आफ्नो प्रिय छोरा भनेर सम्बोधन गरेको छ, अर्थात् पावलले तिमोथीलाई डिसाइपल गरेको छ, च्याला पनि हुर्काएको छ, पावल तिमोथीको मेन्टर हो, त्यही पनि पावलले तिमोथीलाई विश्वासमा यहाँनिर लागिरहनको निम्ति, असल कायम राख्दै उत्तम लडाइँ लडिराख्नुको निम्ति यहाँनिर आग्रह गरेको छ। किन? तिमोथी जस्तो मानिसलाई पनि किन विश्वासमा स्थिर भइराख्नु पऱ्यो, किन लागिरहनु पऱ्यो? पावलले किन तिमोथी जस्तो व्यक्तिलाई उत्तम लडाईँ असल लडाइँ लड्न आग्रह गर्दछन्? किनभने प्रियहरू, चर्चको लागि खतरा केवल बाहिरका झुटो शिक्षाहरूबाट मात्र हुँदैन, चर्चभित्रैबाट पनि हुन्छ, यो पुलपिटमा उभिने मानिसहरूबाट पनि चर्चको निम्ति चर्चको निम्ति खतरा आउँछ, जसले हरेक हप्ता चर्चमा प्रचार गर्छ। त्यसैले पावलले पछि हामी हेर्दै जान्छौँ तिमोथीलाई आफ्नो विषयमा, आफ्नो लाइफ जीवन उदाहरणको विषयमा, चरित्रको विषयमा र आफ्नो शिक्षाको विषयमा, आफ्नो सिद्धान्तको विषयमा होसियार बस, यी कुरामा लागिरह, यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई बचाउनेछौ भनी सम्झाउँछन्, विशेष गरी यही पत्रको चार अध्यायको सोह्र पदतिर। यदि तपाईँ यस चर्चमा निरन्तर आइरहनु भयो भने तपाईँले त्यो खण्डबाट प्रचार भएको पनि सुन्नुहुनेछ। सो तिमोथीले विश्वासलाई दरिलोसम्म थामिराख्नुपर्छ, समातिराख्नुपर्छ, तिमोथी विश्वासमा लागिरहनै पर्छ। किन? यदि हामी विश्वासमा स्थिर रहेनौँ भने, यदि हामी विश्वासमा लागिरहेनौँ भने, मैले सुरुमै भनेको थिएँ, हामीले उद्धार पाउने छैनौँ, हामीले उद्धार पाउने छैनौँ। बाइबलले हामीलाई हाम्रो मुक्तिको तिनवटा चरणको बारेमा बताउँछ, थ्री स्टेजेस अफ आवर सेल्भेसन, मुक्तिको तिनवटा चरणहरू अथवा तिनवटा टेन्सेस, कालहरूको बारेमा, टाइम्सहरूको बारेमा बताउँदछ। पहिलो, हामी पापको दण्डबाट बचाइयो, विगतमा इन फास्ट है, हामी पापको दण्डबाट बचाइयौँ, जसलाई हामी धर्मीकरण भन्छौँ, र वर्तमानमा हामी पापको शक्तिबाट बचाइँदैछौँ, जसलाई हामी पवित्रीकरण बताउँछौँ, वर्तमानमा हामी पापको शक्तिद्वारा शक्तिबाट बचाइँदैछौँ, र भविष्यमा इन द फ्युचर हामी पापको उपस्थितिबाट पनि बचाइनेछौँ, त्यसलाई ग्लोरिफिकेसन महिमीकरण भन्दछ। सो वी विल सेभ्ड फ्रम आवर सिन, वी आर बिङ सेभ्ड फ्रम आवर सिन, एन्ड वी विल बी सेभ्ड फ्रम आवर सिन, ओर वी विल सेभ्ड फ्रम द पेनाल्टी अफ सिन, वी आर बिङ सेभ्ड फ्रम द पावर अफ सिन, एन्ड वी विल बी सेभ्ड फ्रम द प्रेजेन्स अफ सिन। सो हाम्रो मुक्तिलाई तिनवटा चरणमा बताइएको छ, हाम्रो मुक्ति सुरु भइसकेको छ तर यो अझै पुरा भएको छैन, अन्तिम पूर्ण मुक्ति अझै बाँकी छ, हामी धर्मी ठहरिएका छौँ, हामी पवित्र हुँदैछौँ र हामी महिमित हुनेछौँ, तर त्यो महिमीकरणको दिन नआउन्जेल हामी विश्वासमा लागिरहनै पर्छ, वी मस्ट पर्सिभियर इन आवर फेथ. विश्वासमा स्थिरता बिना अन्तिम उद्धार, अन्तिम मुक्ति सम्भव छैन, सम्भव छैन. पवित्रीकरण बिना महिमीकरण सम्भव छैन. देयर इज नो ग्लोरिफिकेसन विदाउट सेन्टिफिकेसन. यदि हामी अहिले नै विश्वासमा स्थिर भएर ख्रिस्टमा लागिरहेको छैनौँ भने पछि विश्वासको दौड पुरा गर्न सक्दैनौँ. दौडबारे फेरि पनि सोच्नुहोस्, धावकले, कुद्ने व्यक्तिले, त्यो रनरले अन्तिम रेखासम्म दौडिनुपर्छ. बिचमै रोकिनलाई, बिचमै छोड्नलाई दौड पुरा भएको मानिँदैन. त्यसरी नै हामीले पनि विश्वासको दौड अन्तसम्म दौडिनुपर्छ. सायद यतिखेर तपाईँको एउटा तपाईँले एउटा आपत्ति जमाउन सक्नुहुन्छ, तपाईँसँग प्रश्न हुनसक्छ कि अन्त्यसम्म विश्वासमा लागिरहने काम त परमेश्वर होइन र, होइन र, के परमेश्वरले हामीलाई अन्तसम्म थामिराख्ने र प्रभु येशू ख्रीष्टको दिनमा हामीलाई दोष रहित राख्ने प्रतिज्ञा गर्नुभएको छैन र? पहिलो कोरिन्थी 1:8 त्यही भन्छ के बाइबलले, यो पनि भन्दैन कि हामीमा असल काम सुरु गर्नुहुनेले ख्रीष्टको दिनमा त्यसलाई पुरा गर्नुहुनेछ. फिलिपी 1:6 के बाइबलले यसो भन्दैन? यस, अवश्य भन्छ. परमेश्वरले आफ्नो जनहरूलाई अन्तिमसम्म सुरक्षित राख्ने, थामिराख्ने प्रतिज्ञा गर्नुभएको छ. रोमी 8 त्यही भन्दछ, परमेश्वरको प्रेमबाट हामीलाई कुन कुराले अलग गर्न सक्छ? कुनै पनि कुराले हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन. यस, परमेश्वरले हामीलाई अन्तसम्म विश्वासमा हामीलाई थामिराख्नुहुनेछ. उहाँले हामीलाई ख्रिस्टमा यहुदाको पत्र 1:1 ख्रिस्टमा सुरक्षित राख्नुभएको छ. तर प्रियहरू ध्यान दिनुहोस्, परमेश्वरको प्रतिज्ञाले, सुरक्षाको प्रतिज्ञाले हामीलाई विश्वासको क्षेत्रमा निष्क्रिय बनाउँदैन. निष्क्रिय बनाउँदैन क्रिस्चियन जीवन धन्दा नमाना, परमेश्वरले गरिहाल्नुहुन्छ नि. उहाँलाई विश्वास होइन, क्रिस्चियन विश्वास. लेट गॉड, उहाँलाई विश्वास होइन. लेट गो, लेट गॉड, उहाँलाई विश्वास होइन. कसैले पनि त्यो हात बाँधेर स्वर्गमा पुग्ने आशा गर्न सक्दैन. कुनै पनि क्रिस्चियन स्ट्रेचरमा बोकिएर महिमामा प्रवेश गर्दैन. कुनै पनि क्रिस्चियन स्ट्रेचरमा बोकेर महिमामा प्रवेश गर्दैन. परमेश्वरको अन्तसम्म हामीलाई विश्वासमा थामिराख्ने, हामीलाई थामिराख्ने, हामीलाई सम्हाल्ने त्यो परमेश्वरको त्यो अनुग्रहको काम अन्त्यसम्म विश्वासमा लागिराख्ने हाम्रो त्यो समर्पणतामा देखिन्छ. यदि तपाईँ परमेश्वरद्वारा प्रेम गरिएको व्यक्ति हुनुहुन्छ, यदि तपाईँको जीवनमा परमेश्वरले आफ्नो काम सुरु गरिसक्नु भएको छ त्यो काम भने, र एक दिन त्यो उहाँले ख्रिस्टको दिनमा पुरा गर्नुहुनेछ भने, त्यसको प्रमाण भनेको अहिले वर्तमान समयमा तपाईँ पनि सक्रिय रूपमा विश्वासमा लागिरहनुहुनेछ. परमेश्वरले आफ्ना चुनिएकालाई स्थिर रहने अनुग्रह दिएर अन्तसम्म सुरक्षित राख्नुहुन्छ, र त्यही अनुग्रहले नै हामीलाई विश्वासमा रहिरहन, दौडिरहन, रेखाको अन्तिम 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 त्यो लाइनसम्म, रेखासम्म अगाडि बढिरहन सक्षम बनाउँछ. त्यसैले अब अन्तिम मुक्तिको लागि विश्वासमा लागिरहनु आवश्यक छ भन्ने कुरा हामीले जान्नु आवश्यक छ. तर कसरी, आजको बस्नु तेस्रो हुँदा हामी कसरी विश्वासमा लागिरहन्छौँ, विश्वासमा कसरी लागिरहने? हामी परमेश्वरको कृपामा निरन्तर चकित भएर अन्तसम्म विश्वासमा लागिरहन्छौँ. हामी परमेश्वरको कृपामा निरन्तर चकित भएर, अचम्मित भएर, आश्चर्यचकित भएर, दङ्ग परेर, अवाक भएर, स्तब्ध भएर, हामी परमेश्वरको कृपालाई ध्यानमा राखेर, हामी ख्रिस्टलाई पाउनुभन्दा हाम्रो अवस्था के थियो, ख्रिस्टले हामीलाई कसरी कृपा देखाउनुभयो, कसरी उहाँले हामीलाई प्रेम गर्नुभयो, क्षमा गर्नुभयो भन्ने कुरालाई ध्यानमा राखेर, ख्रिस्टको क्रुसलाई हेरेर, परमेश्वरको अनुग्रहलाई विचार गर्दै हामी अन्तिमसम्म विश्वासमा लागिरहन्छौँ. अन्तिमसम्म वी पर्सिभियर इन आवर फेथ टु द एन्ड बाई कन्टिन्युसली मार्भलिङ एट द मर्सी अफ गड. जुन दिन तपाईँ परमेश्वरको कृपालाई लिएर चकित हुन छोड्नुहुन्छ, त्यो दिन त्यो दिनदेखि तपाईँ विश्वासमा स्थिर रहन चाहनुहुन्छ। हामीले पत्र ध्यानपूर्वक हामीले हेऱ्यौँ भने पावलले पद तिनमा तिमोथीलाई झुटो शिक्षकहरूलाई चुप लगाउन आग्रह गरेको हामी देख्छौँ। यो अध्यायको हामी अन्तिमतिर फेरि यहाँनिर दुईजना व्यक्तिहरू हुमेनियस र अलेक्जेन्डरको नाउँ उल्लेख गरेको हामी देख्छौँ, जो झुटो शिक्षक हो। सो सुरुमा झुटो शिक्षक उल्लेख गरेको छ पावलले तिन पदमा र बिस पदमा झुटो शिक्षकहरूको बारेमा कुरा गरेको छ। सुरुमा झुटो शिक्षक छ, अनि त्यसपछि त्यो झुटो शिक्षकहरूले कतिलाई चर्चबाट बहकाइसकेको छ, अन्ति मानिसहरूमध्ये भनेको हुमेनियस र अलेक्जेन्डर पनि हुन् देख्नुहुँदैछ। अनि बिचमा पावलले सुरुमा झुटो शिक्षक अन्तिममा झुटो शिक्षक तर अध्ययको बिचमा पावलले येशु ख्रिस्ट र परमेश्वरको त्यो बचाउने अनुग्रहको बारेमा यहाँले गवाई दिँदैछ। उसको आफ्नै जीवनमा भएको परमेश्वर कृपाको उसले गवाई दिइरहेको छ। तपाईँले देख्नुहुँदैछ यहाँनिर के भइरहेको छ। स्यान्डविच तपाईँ थाहा छ, बर्गर थाहा छ, माथि ब्रेड हुन्छ, तल ब्रेड हुन्छ, बिचमा मासु हुन्छ, प्याट्री हुन्छ। त्यसरी नै झुटो शिक्षा छ माथि सुरुमा, तलमा झुटो शिक्षा, तर बिचमा यहाँनिर परमेश्वर कृपाको बारेमा कुरा गरेको छ। त्यो बिचको खण्डले विश्वासमा लागिरहनुपर्ने कुराको बारेमा शक्तिशाली रूपमा यहाँ बोलिरहेको छ, केही भनिरहेको छ हामीलाई। सो हामी विश्वासमा कसरी लागिरहन्छौँ, परमेश्वरको कृपामा निरन्तर चकित भएर हामी विश्वासमा अन्तिमसम्म विश्वासमा हामी लागिरहन्छौँ। तर यदि हामीले परमेश्वरको कृपालाई नै बुझेको छैन भने, परमेश्वरको कृपा के हो त्यो नै हामीलाई थाहा छैन भने, यो कृपा हामी कसरी पाउँछौँ, यो कृपा कहाँ उपलब्ध छ, परमेश्वरले हामीलाई किन कृपा देखाउनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन भने यो कृपामा चकित हुने कुरै हुँदैन। चकित हुनलाई यो कृपा बुझ्नुपर्ने हुन्छ, तपाईँलाई यो कृपाको किन आवश्यकता छ भन्ने कुरा थाहा हुनुपर्ने हुन्छ। त्यसैले अब बाँकी समय हामी यही प्रश्नहरूमा रहेर हामी हेर्नेछौँ, परमेश्वरको कृपा के हो, पहिलो हामीलाई किन कृपा चाहिन्छ, दोस्रो हामी यो कृपा कहाँ पाउँछौँ, तेस्रो र परमेश्वरले हामीलाई किन कृपा देखाउनुहुन्छ। परमेश्वर कृपा के हो, हामीलाई किन यो कृपा चाहिन्छ, अनि हामी यो कृपा कहाँ पाउँछौँ र परमेश्वरले हामीलाई किन कृपा देखाउनुहुन्छ। पहिलो परमेश्वरको कृपा के हो, परमेश्वरको कृपा भनेको हाम्रो पापको कारणले हामीले पाउनुपर्ने दण्ड नपाउनु परमेश्वरको कृपा हो। ओके, परमेश्वर कृपा भनेको के हो, हाम्रो पापको कारणले हामीले पाउनुपर्ने दण्ड नपाउनु परमेश्वर कृपा हो। पद 12 14 एकपल्ट हेर्नुहोस् न, मलाई सामर्थ्य दिनु नि ख्रिस्ट येशु हाम्रा प्रभुलाई म धन्यवाद दिन्छु, किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। अगाडि मैले निन्दा गरेँ, खेदो गरेँ, उहाँको अपमान गरेँ, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ। ख्रिस्ट येशुमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रा प्रभुको अनुग्रह प्रशस्त मात्रामा उल्यायो। सो पावलले के पाउनु पर्थ्यो, उसको विगतलाई तपाईँले हेर्नु भने उसले जे गरेको छ उसको जीवनमा, उसको पापहरू उसले यहाँ सबै उसले लिस्ट गरेका छ, हेऱ्यो भने पावलले के पाउनु पर्ने हो, कृपा होइन, पावलले न्याय पाउनु पर्ने हो, पावलले दण्ड पाउनु पर्ने हो। तर पावलले के पाए, न्यायको साटो, मैले पावल भन्छ मैले कृपा पाएँ, मैले कृपा पाएँ, पावलले कृपा पायो, पावलले कृपा सँगसँगै ख्रिस्ट येशु र पापको क्षमा सँगसँगै ख्रिस्टको सेवक हुने अथवा प्रेरित हुने त्यो अवसर पनि पाए। त्यस कारण ऊ धन्यवादी भइरहेको छ, उसले आफ्नो सेवकाईलाई लिएर परमेश्वरलाई विशेष प्रभु येशु ख्रिस्टलाई धन्यवाद दिइरहेको छ। किनकि पावललाई थाहा छ ऊ प्रेरित हुनु पछाडि उसको योग्यता नभई परमेश्वरको कृपा छ। परमेश्वर कृपाले पावललाई उसको पापबाट उद्धार गर्यो र परमेश्वर कृपाले नै पावललाई त्यही कृपाको प्रचारक बनाएको हामी देख्दछौँ। सो पावलले ख्रिस्टको सेवक हुनुलाई एक विशेष सौभाग्यको रूपमा यहाँनिर उसले हेर्छ र जुन सेवाको लागि विश्वासयोग्यता आवश्यकता पर्छ। यदि कोही विश्वासयोग्य छैन भने परमेश्वरले कसैलाई पनि आफ्नो सेवाको लागि नियुक्त गर्नुहुन्न, र यदि परमेश्वरले कसैलाई आफ्नो सेवाको लागि नियुक्त गर्दै हुनुहुन्छ भने यसको अर्थ उहाँले त्यस व्यक्तिलाई विश्वासयोग्य ठहराउनु भएको छ। अनि पावलले भन्दैछ यहाँनिर विगतलाई फर्केर हेर्दा पावललाई लाग्छ कि ऊ कहिले पनि प्रेरितको रूपमा ऊ नियुक्त गरिनु हुँदैन थियो, पावललाई थाहा छ कि ऊ न्याय बाहेक परमेश्वरबाटको दण्ड बाहेक अरू कुनै पनि कुराको योग्य छैन. त्यही पनि पावलले पहिलेको त्यो पापमय जीवनको त्यो 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 सबै वास्तविकताको यथार्थताको बावजुद पनि परमेश्वरको कृपा पाएको छ. र त्यही विगतलाई विचार गर्दाखेरि म कस्तो थिएँ, म कहाँ थिएँ भन्ने कुरा जब पावलले चिन्तन मनन गर्छ, पावललाई वर्तमान समयमा परमेश्वरको कृपामा अझ बढी चकित बनाउँछ, अझ धेरै आश्चर्यचकित बनाउँछ. सो प्रिय, यसको अर्थ तपाईँले आफ्नो पापको गहिराई जबसम्म बुझ्नुहुन्न, जबसम्म तपाईँले आफ्नो पापको गम्भीरता तपाईँले बुझ्नुहुन्न, तबसम्म तपाईँ परमेश्वरको कृपामा चकित हुनुहुन्न. बुझ्नुहुँदैछ कि छैन? जबसम्म तपाईँ आफ्नो पापलाई लिएर, त्यसको गम्भीरतालाई लिएर, त्यसको त्यसको भयावह, त्यसको यथार्थलाई लिएर, पापको कुरूपतालाई लिएर तपाईँ एकदमै हृदयमा व्याकुल डिस्टर्ब्ड भयभीत हुन्न, तबसम्म परमेश्वरको कृपालाई लिएर तपाईँ तपाईँ चकित हुनुहुन्न. जबसम्म तपाईँले हाय म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला भनी स्वीकार गर्नु न, तपाईँसँग तपाईँले साँचो रूपमा परमेश्वरलाई उहाँको कृपाको लागि धन्यवाद वा परमेश्वरलाई उहाँको अनुग्रहको लागि धन्यवाद भन्न सक्नुहुन्न. पावल कृतज्ञले भरिएको छन्. आफ्नो भयानक विगतको कारणले गर्दा पावल वर्तमान परमेश्वरको कृपामा आश्चर्यचकित छन्, चकित छन्. तर पावलको विगत कस्तो थियो? वास्तवमा पावलको विगत कस्तो थियो? पद 13 हेर्नुहोस् न एकपल्ट. अगाडि मैले निन्दा गरेँ, खेदो गरेँ र उहाँको अपमान गरेँ, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ. सो पावलले अगाडि पावलले परमेश्वरलाई निन्दा गरे, परमेश्वरको अपमान गरे, पावलले परमेश्वरको विरोधमा बोले, परमेश्वरको मण्डलीलाई उसले खेदे, सताए. तपाईँलाई थाहा छ पावलले घर घरमा बसेर चर्चलाई सङ्घार गरिरहेका थिए. तपाईँ प्रेरित 8 अध्याय पढ्न सक्नुहुन्छ. प्रेरित 9 अध्यायमा पावलको जीवन परिवर्तनको बारेमा पढ्न पाउँछौँ. तर 8 अध्यायसम्म जब हामी हेर्छौँ, पावल घर घरमा बसेर चर्चहरूलाई मण्डलीहरूलाई सङ्घार गरिरहेका थिए. तिनले क्रिस्चियन पुरुष र स्त्रीहरूलाई घिस्याउँदै लगि झ्यालखानामा हालिदिन्थे. स्टिफनसलाई ढुङ्गाले हिर्काएर, त्यो भिडले ढुङ्गा लिएर मारिरहँदाखेरि पावल त्यहाँ खडा थिए. पावल जस पहिले सावल भनेर चिनिन्थे, ऊ एकदमै हिंस्रक व्यक्ति थिए. पावलको दादागिरीको बारेमा तपाईँ प्रेरित पुस्तक पढ्न सक्नुहुन्छ. पावलको दादागिरीको बारेमा पावल परमेश्वरका मानिसहरूलाई सताउने, परमेश्वरलाई अनादर गर्ने व्यक्ति थिए. वर्स्ट अफ सिनर, सबैभन्दा मुख्य पापी, म जस्तो पापी त कोही छैन भनेर पावलले यहाँ भनिरहेको छ. र यस्तो अपराधले के पाउनु पर्थ्यो, यस्तो अपराधीले के पाउनु पर्थ्यो? न्याय पाउनु पर्थ्यो, मृत्युदण्ड पाउनु पर्थ्यो, जिन्दगीभर ऊ जेलमा सडिनु पर्थ्यो, होइन र? अथवा अनन्तता, अनन्त मृत्यु उसले भोग्नु पर्थ्यो, अनन्त विनाशमा ऊ जानु पर्थ्यो. तर पावलले के पाएँ? पावल भन्छन् मैले कृपा पाएँ, मैले कृपा पाएँ. पावलले दण्ड पाउनु पर्थ्यो, तर त्यसको सट्टा उसले क्षमा पायो. सो कृपा भनेकै तपाईँले पाउनुपर्ने कुरा नपाउनु, तपाईँले पाउनुपर्ने कुरा नपाउनु. तर पावलले किन कृपा पाए? उनी भन्छन् यही पदमा हेर्नुहोस् न, 13 अन्तिममा, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले कृपा पाएँ. सो पावलले के वास्तवमा के भन्नु खोज्दैछ? यो झट्ट हेर्दाखेरि त पावलले परमेश्वरको कृपाको होइन, आफू योग्य भएकोले गर्दाखेरि परमेश्वर कृपा पाएको जस्तो देखिन्छ यहाँनिर, होइन र? पावलले यसो भनेको थियो, हामी सुन्छौँ कि म के गर्दै थिएँ, मलाई थाहा थिएन, म अन्जान थिएँ, म निर्दोष छु, मलाई थाहै थिएन, त्यस कारण परमेश्वरले मलाई क्षमा गर्नुभयो. पक्कै पनि होइन, पावलको अर्थ त्यो होइन. पावलले आफ्नो पापको लागि त्यहाँ बहाना बनाइरहेको छ, न त उनी आफू निर्दोष भएको नै यहाँ दाबी गरिरहेको छ. पाप पाप हो, चाहे त्यो जानी जानी गरिएको होस् वा अज्ञानतामा गरिएको होस्, पाप पापै हो. त्यसो भए पावलले वास्तवमा के भन्दैछ? यदि पावलले यहाँनिर आफ्नो अन्जान अथवा इग्नोरेन्सको बारेमा उसले दाबी गरिरहेको छ भने, अविश्वासको बारेमा उसले कुरा गरिरहेको छ, मैले कृपा पाएँ भन्दैछ भने, यसको अर्थ के हो त्यसो भए? यदि यसले पावरको योग्यतालाई सङ्केत गर्दैन भने यसले केलाई सङ्केत गर्छ? यही कि पावरले वास्तवमा के गर्दै थिए सो उसलाई थाहा थिएन, त्यो त हामी बुझ्नु पऱ्यो। उसले सत्यता जानेको थिएन, सत्यता जानेको थिएन, उसलाई सुसमाचार थाहा थिएन, उसलाई सुसमाचार बताइएको थिएन, उसलाई प्रस्ताव गर्ने मौका दिएको थिएन। उस यदि उसले त्यो मौका पाएको भए उसले प्रस्ताव गर्ने थियो, उसले त्यसो गर्ने थिएन। पावलको भनाइ यो होइन कि ऊ निर्दोष थिए, तर उनले जानी जाने सत्यतालाई अस्वीकार गर्नेले जस्तै पाप गरिरहेको थिएन। पावलले परमेश्वरको पश्चातापको प्रस्तावलाई अस्वीकार गर्दै जानी जाने पाप गरिरहेको थिएन, जसरी झुटो शिक्षकहरूले गरिरहेको थिए। पावलले आफैलाई यहाँनिर झुटो शिक्षकहरूसँग तुलना गरिरहेका छन्। झुटो शिक्षकहरूले जानी जानी सत्यता थाहा पाएर, व्यवस्था बुझेर, चर्चको एउटा सदस्य भएर पनि उनीहरूले पाप गरिरहेको थियो भने पावलले भन्छ म त चर्चमै थिइनँ, मैले सुसमाचारै सुनेको थिइनँ। यदि सत्यता जानेको भए, यदि मैले सुसमाचार सुनेको भए मैले पश्चाताप गर्ने थिएँ। सो झुटो शिक्षकहरूको खण्डमा उनीहरूको पाप जानी बुझिकन र सो इच्छाले गरेको थियो, जसका त्यहाँनिर प्रयासको कुनै आशा छैन, किनकि उनीहरूले आफ्नो हृदयलाई कठोर पारेर परमेश्वरतर्फ फर्किन इन्कार गरिरहेको छ। तर पावलले कृपा पाए, किनकि अज्ञानता र अविश्वासमा हुँदाहुँदै पनि परमेश्वरको अनुग्रहले उसको जीवनमा प्रवेश गर्यो र उसलाई पश्चातापतर्फ र विश्वासतर्फ डोर्याए। जब पावलले आफ्नो पापबाट पश्चाताप गरे, यसुमाथि भरोसा राखे, तब पावलका पापहरू पूर्ण रूपमा ढाकिए, सबै पापहरू क्षमा भए। पावल मृत्युको योग्य थिए, पावल दण्डको योग्य थिए, ऊ अनन्त विनाशको योग्य थियो, तर पावलले कृपा पाए। अब परमेश्वरको यो कृपाको बारेमा हामी कुरा गरिसकेपछि उहाँको अनुग्रहको बारेमा हामी कुरा गर्नै पर्छ, किनकि कृपा र अनुग्रह एकसाथ आउँछ। यी दुई शब्दहरू समान सुनिन्छ तर यी फरक छन्। कृपा भनेको हामीले पाउनु पर्ने कुरा नपाउनु हो, अनुग्रह भनेको हामीले नपाउनु पर्ने कुरा पाउनु हो। कृपा भनेको हामीले पाउनु पर्ने कुरा नपाउनु हो, हामीले दण्ड पाउनु पर्थ्यो त्यो नपाउनु कृपा हो। अनुग्रह भनेको हामीले नपाउनु पर्ने कुरा पाउनु, हामीले क्षमा नपाउनु पर्थ्यो, हामीले जीवन नपाउनु पर्थ्यो, हामीले ख्रिस्ट नपाउनु पर्थ्यो, तर त्यो पाउनु परमेश्वरको अनुग्रह। सो पावलले त्यहाँनिर परमेश्वरको अनुग्रहको बारेमा पनि यहाँ उल्लेख गर्छ। पद 14 हेर्नुहोस् न, यसु ख्रिस्टमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रा प्रभुको अनुग्रह प्रशस्त मात्रामा ओर्ले आयो। परमेश्वरको अनुग्रहको प्रशस्ततालाई एक शक्तिशाली हामी झरनासँग तुलना गर्न सक्छौँ। तपाईँलाई थाहा छ झरना नेपालको विभिन्न ठाउँमा झरनाहरू हामी पाउँदछौँ, वाटरफल, तपाईँको तपाईँलाई थाहा छ। जब तपाईँ कुनै झरना मुनि उभिनुहुन्छ, त्यो झरना मुनि उभिनुहुन्छ, तपाईँले थोरै मात्र पानी महसुस गर्नुहुन्न, त्यसको छिट्टा मात्र महसुस गर्नुहुन्न, तपाईँले त्यसको पुरा शक्ति महसुस गर्नुहुन्छ, त्यसको फुल पावर, फुल फोर्स तपाईँ महसुस गर्नुहुन्छ। तपाईँको चारैतिर त्यो पानी, झरनाको पानी बज्रिन्छ, तपाईँको माथि, तपाईँको सेउमा, तपाईँको मुनि वरिपरि तपाईँ लथ्रक्कै भिज्नुहुन्छ। तपाईँले पानी बाहेक अरू केही पनि देख्नुहुन्न, एक क्षणको लागि तपाईँ अरू सबै कुरा बिर्सनुहुन्छ र तपाईँ आनन्द र उच्छाल छिचाउनुहुन्छ। ऊ तपाईँलाई तपाईँलाई रमाइलो हुन्छ, मजा आउँछ, एकछिन संसार भुल्नुहुन्छ, तपाईँ आफ्नो दुनियाँ मराउनुहुन्छ। तपाईँको शरीरको सबै फोहोर मैला, तपाईँको कपालको सबै हिलो, तपाईँको खुट्टाको सबै बालुवा, तपाईँको हातको सबै मैलो, सबै सबै पखालिन्छ, तपाईँ धोइनुहुन्छ। पावललाई पनि ठ्याक्कै त्यही भएको छ, तर यो पानीको झरना नभरि परमेश्वरको अनुग्रहको झरना थियो। परमेश्वरको अनुग्रहको झरना पावलको लागि प्रशस्त मात्रामा खनियायो, ओर्लियायो, बाढीसँग तुलना गरिएको छ, ठुलो नदीसँग तुलना गरिएको छ, ओर्लियायो र पावलको सबै पाप धोइएको छ सधैँको लागि। पावलका पापहरू धेरै थिए, अनगिन्ती थिए। पावललाई लाग्छ कि उसको पाप त कहिले पनि क्षमा हुनुहुँदैन थियो, तर ती सबै पापहरू, परमेश्वर विरुद्धमा गरेका ठुला ठुला अपराधहरू, परमेश्वरलाई गरेको निन्दा, खेदो, विरोध, अपमान सबै परमेश्वरको अनुग्रहले गर्दाखेरि क्षमा भएको छ। परमेश्वरको अनुग्रह पावलको जीवनमाथि प्रशस्त मात्रामा उर्ल्यायो, खन्नाइयो। तर पावलले परमेश्वरको अनुग्रह प्राप्त गरेको प्रमाण के छ यहाँनिर? कसरी हामीलाई कसरी थाहा हुन्छ? सो पावलको जीवनमा अनुग्रहका देखिने कामहरू के हुन्छ? यहाँ पद 14 को कला हेर्नुहोस् न, यहाँनिर पावलले परमेश्वरको प्रभुको अनुग्रह दुईवटा कुरासँग उसका साथ उसका लागि प्रशस्त मात्रामा उर्लि आएको कुरा उल्लेख गर्छन्, ख्रिस्ट यीशुमा भएको विश्वास र प्रेमको साथ। सो पावलले प्रभुको अनुग्रह प्राप्त गरेको पहिलो प्रमाण भनेको यीशु ख्रिस्टमा भएको उसको विश्वास हो, जुन परमेश्वरको अनुग्रहको दान हो। इट्स गिफ्ट अफ गॉड्स ग्रेस। परमेश्वरबाट आउने यो बचाउने विश्वासले हामीलाई हाम्रो मुक्तिको लागि ख्रिस्टमाथि विश्वास गर्न सक्षम बनाउँछ, किनकि यो विश्वास बिना, यो दान बिना हामी कोही पनि यीशु ख्रिस्टमाथि विश्वास गर्न सक्दैनौँ, किनकि हामी सबैजना आफ्नो पाप र अपराधमा मरेका छौँ। यीशु ख्रिस्ट आएर आज म 2000 वर्ष पहिले उहाँ आएर संसारमा उहाँ जिउनुभयो र उहाँ क्रुसमा मर्नुभयो, गाडिनुभयो, त्यस दिनमा जीवित हुनुभयो, तर हामी केवल हेरेको हेरेको मात्र हुन्थ्यौँ, हामीले कहिले पनि उहाँमाथि भरोसा गर्ने थिएनौँ। किन? किनकि हामी हाम्रो पाप र अपराधहरूमा मरेका छौँ। ख्रिस्टमा विश्वास गर्न हामीलाई विश्वास चाहिन्छ, त्यो विश्वास हामीसँग थिएन, तर परमेश्वरले जसै पावलमाथि अनुग्रह गर्नुभयो त्यो अनुग्रहसँगै पावललाई त्यो बचाउने विश्वास दानको रूपमा दिनुभयो, त्यही विश्वास हामीले पनि पाएका छौँ। र दोस्रो, पावलले प्रभुको अनुग्रह प्राप्त गरेर दोस्रो प्रमाण प्रेम हो, यो परमेश्वर र उहाँका मानिसहरूप्रतिको प्रेम हो। योभन्दा पहिले पावलले परमेश्वरलाई प्रेम गर्न सक्दैन थियो, परमेश्वरलाई घृणा गर्थ्यो, परमेश्वरलाई निन्दा गर्थ्यो, अनादर गर्थ्यो, अपमान गर्थ्यो, तर अब पावलले परमेश्वरलाई प्रेम गर्छ। साथै जुन मानिसहरूलाई उसले सताउँथ्यो, जसलाई आफ्नो शत्रु भन्थ्यो, जसलाई घिसे घिसे लगेर झ्यालखानामा हालिदिन्थ्यो, थुनिदिन्थ्यो, मारिदिन्थ्यो, त्यही मानिसहरूलाई अब आफ्नो ज्यान दाउमा राखेर सुसमाचार सुनाउन पुगिरहेको हामी देख्छौँ। यो परमेश्वरको अनुग्रहको प्रमाण हो। परमेश्वरको अनुग्रहले विश्वास पैदा गर्छ, परमेश्वरको अनुग्रहले हाम्रो जीवनमा प्रेम पैदा गर्छ, अनि यही हाम्रो मुक्तिको चिन्ह हो र यही हाम्रो मुक्तिको अभिव्यक्ति हो। सो एकातिर हामीले हेर्दैछौँ कृपा भनेको हामीले पाउनुपर्ने कुरा नपाउनु, त्यो मृत्यु, नरक, दण्ड। अर्कोतिर अनुग्रह भनेको हामीले नपाउनुपर्ने कुरा पाउनु, त्यो जीवन, स्वर्ग, क्षमा, मुक्ति। र पावलले यी दुवै पाए। प्रिय, परमेश्वरको कृपा केवल पावललाई मात्र आवश्यक थिएन, तपाईँ र मलाई पनि परमेश्वर कृपाको आवश्यकता छ। परमेश्वरको कृपालाई केवल निन्दा गर्ने, सतावट गर्ने, अहङ्कारी, हत्यारा, व्यभिचारी, अनैतिक काम गर्ने समलिङ्गीहरूलाई मात्र परमेश्वर कृपाको आवश्यक छैन, हामी सबैलाई परमेश्वर कृपाको आवश्यक छ। हामीलाई किन कृपा चाहिन्छ? हामीलाई किन कृपा चाहिन्छ? परमेश्वरको कृपामा चकित हुनको निम्ति परमेश्वर कृपा के हो भनेर हामी बुझ्नुपर्छ। दोस्रो, यो कृपा हामीलाई किन चाहिन्छ भनेर हामी बुझ्नुपर्छ। हामीलाई परमेश्वर कृपा आवश्यक पर्नुको दुईवटा कारणहरू छन्। पहिलो कारण, हामी परमेश्वरको न्यायको योग्यको छौँ, हामी परमेश्वरको न्यायको योग्यको छौँ। पावल जस्तै हामीले पनि नरकको दण्ड पाउनुपर्छ, हामीले पनि उहाँको विरुद्धमा ठुला ठुला अपराध गरेका छौँ, हामीले पनि एक पवित्र र धर्मी परमेश्वरको विरुद्धमा पाप गरेका छौँ, हामीले पनि उहाँलाई अपमानित ल्याएका छौँ र उहाँको न्यायको भागीदार भएका छौँ। परमेश्वरको कृपा र अनुग्रह बिना हामी पनि अनन्त नरकतर्फ गइरहेका छौँ। त्यसकारण हामीलाई परमेश्वरको कृपा चाहिन्छ। र हामीलाई परमेश्वरको कृपाको आवश्यकता पर्नुको दोस्रो कारण यो हो कि हामी आफैले आफैलाई बचाउन सक्दैनौँ, हामी आफैले आफूलाई बचाउन सक्दैनौँ, हामी आफैले आफ्नो अवस्था परिवर्तन गर्न सक्दैनौँ। हामी जो हौँ त्यो हामी कहिले पनि चेन्ज गर्न सक्दैनौँ, परिवर्तन गर्न सक्दैनौँ। हामी मानवीय दण्ड अनुसार, मापदण्ड अनुसार नैतिकवान मानिस हुन सक्छौँ, असल मानिस, समाजसेवी मानिस हामी बन्न सक्छौँ, प्रयास गर्न सक्छौँ, हामी मेहनत गर्ने मानिस हुन सक्छौँ, आफ्नो हातले कमाइ खाने, आफ्नो परिवारलाई पालन पोषण गर्ने असल बुबा, असल आमा हुन सक्छौँ, असल नागरिक, असल कामदार, असल विद्यार्थी, असल हामी व्यक्ति हुन सक्छौँ, असल छिमेकी हुन सक्छौँ, तर हामी आफ्नै धार्मिकताद्वारा कहिले पनि आफ्नो मुक्ति कमाउन सक्दैनौँ। हाम्रा सबै असल कामहरू, हाम्रा सबै प्रयासहरू, सबै धार्मिकता परमेश्वरको सामु फोहोर झुत्र सराछन्, परमेश्वरको सामु फोहोर झुत्र सराछन्। म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु। गत हप्ता हामी खाना खाइरहेको थियौँ, गत हप्ता मात्र हामी दिनै खाना खान्छौँ है, बिहान बेलुका खाना खान्छौँ, तर गत हप्ता खाना खाइरहेको एउटा घटना म तपाईँलाई सुनाउन चाहन्छु। खाना खाने क्रममा नगिनाले मलाई, मेरो श्रीमतीले मलाई एउटा बट्टाबाट अचार दिनुभयो, कसैले हामीलाई त्यो अचार पठाइदिनु भएको थियो, अचारलाई चाहिँ त्यो मिक्स्ड फ्रुट जाम लेखेको एउटा सिसाको भाँडोमा राखिएको थियो। अनि इथनले, हाम्रो जेठा छोरा इथनले हेरेर भन्यो, बाहिरपट्टि यसमा मिक्स फ्रुट जाम लेखिएको छ बाबा, यसमा जाम हुनुपर्ने होइन र भित्र पनि, किनकि इथनलाई जाम मनपर्छ, त्यहाँभित्र अचार भएकोलाई मनै परेको छैन, तर किन यसभित्र अचार छ? बाबा। अनि मैले भने त्यति पनि बुझ्दैनौ, यो पुरानो यो मिक्स फ्रुट जामको भाँडामा अचार राखेको नि। अनि मैले भने, अनि एउटा कुरा याद राख आइतन, भाँडाको बाहिर जे लेखिएको हुन्छ भित्र पनि सधैँ त्यही हुन्छ भन्ने छैन। कि उदाहरण हो, आज वचन फेरि मिक्स फ्रुट जामको भाँडा र अचारको विषयमा होइन, यो उदाहरण मैले के भन्नु खोज्दैछु भने, प्रिय हामी बाहिरबाट हामी एउटा कुरा देखिन सक्छौँ, बाहिरको हाम्रो जीवनले एउटा कुरा क्लेम गरेर हुन सक्छ, एउटा कुरा दाबी गरेर हुन सक्छ, तर हामी अर्कै हुनसक्छौँ भित्रपट्टि। बाहिरी रूप र भित्र भित्री रूप त्यो वास्तविकता नमिल्न सक्छ, बाहिरी रूप र भित्रको वास्तविकता नमिल्न सक्छ। साथै भाँडाको त्यो नाउँ परिवर्तन गर्दैमा, त्यो लेभल नाउँ परिवर्तन गर्दैमा भित्रको वास्तविकता परिवर्तन हुँदैन। चेन्जिङ अ लेभल डजन्ट चेन्ज इट्स कन्टेन्ट। हामी सामाजिक कार्य गर्न सक्छौँ, हामी गरिब दुःखीलाई हेरचाह गर्न सक्छौँ, हामी धेरै कुराहरूबाट आफूलाई हामी अनुशासित राख्न सक्छौँ। हामी जाँडो खान छोडिदिउँला, जुवा तास खेल्न छोडिदिउँला, नराम्रोसँग छोडिदिउँला, मान्छेले हेर्ने बित्तिकै हामी आदरणीय हुनसक्छौँ, वा फलाना कति सोझो, कति इमान्दार, कति कति ज्ञानी अनुशासित, तर हाम्रो भित्रको कुरालाई हामी कहिले पनि परिवर्तन गर्न सक्दैनौँ। हामी जो हौँ त्यो हामी कहिले पनि परिवर्तन गर्न सक्दैनौँ, हामी हाम्रो वास्तविकतालाई परिवर्तन गर्न सक्दैनौँ, र हामी हाम्रो परमेश्वरको त्यो न्यायको फैसलालाई हामी कहिले पनि परिवर्तन गर्न सक्दैनौँ। त्यही भएर हामीलाई परमेश्वर कृपा चाहिन्छ। हामी पापी हौँ र हामी नरकको योग्यको छौँ, यो वास्तविकता कहिले पनि परिवर्तन गर्दैन। हामीसँग मरेको हृदय छ, हामीसँग ढुङ्गाको हृदय छ, नयाँ जन्म बिना हामी कसैले पनि परमेश्वरको राज्य देख्न सक्दैनौँ, यो वास्तविकता कहिले पनि परिवर्तन हुँदैन। हामी चियानलाई पोत्न सक्छौँ सेतो चुनले, ब्युटिफुल बाहिरबाट हेर्ने बित्तिकै होइन, हामी सुन्दर बनाउन सक्छौँ, तर त्यो भित्रको वास्तविकता परिवर्तन हुँदैन। त्यसरी नै हामी हाम्रो हृदय परिवर्तन गर्न सक्दैनौँ, र परमेश्वरको सामु हामी मुक्तिको योग्य हामी आफूलाई कहिले पनि बनाउन सक्दैनौँ। हामी कोही पनि परमेश्वर सामु खडा भएर म यहाँ म छु, म मुक्तिको योग्य, आई डिजर्भ इट, गिभ मी ग्रेस, मलाई अनुग्रह दिनुहोस्, मलाई बचाउनुहोस्, म बेटर छु, म राम्रो छु, फलाना जस्तो छैन, हामी कसैले पनि त्यो हामी दाबी गर्न सक्दैनौँ। हामी शिर झुकाउँछौँ परमेश्वरको सामु, किनकि उहाँ अति पवित्र हुनुहुन्छ, र उहाँको सामु हामी हाम्रो शिर ठाडो बनाएर पनि हामी उभिन सक्दैनौँ। उहाँको पवित्रताको सामु हामी खडा हुन्छौँ, शिर झुकाउँछौँ, हामी भन्छौँ, ए प्रभु, म पापीमाथि दया गर्नुहोस्, म पापीमाथि दया गर्नुहोस्। हामीलाई परमेश्वर कृपाको सख्त आवश्यकता छ, तपाईँ प्रत्येकलाई परमेश्वरको कृपाको आवश्यकता छ, तपाईँ प्रत्येकलाई, यसमा हलमा, यो हलमा रहेका सबैलाई, अपवाद बिना, एउटै बिना, सबैलाई परमेश्वरको कृपाको आवश्यकता छ। सबैभन्दा ठुलो आवश्यकता नै यही हो, हाम्रो सबैभन्दा ठुलो खाँचो नै यही हो, सबैभन्दा बढी हामीलाई परमेश्वरको कृपा चाहिन्छ। मानिस सोच्ने गर्छन् कि मानिसहरू लाग्छ कि हाम्रो सबैभन्दा ठुलो समस्या आर्थिक हो, त्यस कारण हामीलाई धेरै पैसा चाहिन्छ। धेरैले सोच्छन् कि हाम्रो सबैभन्दा ठुलो समस्या सम्बन्धात्मक हो, त्यसैले हामीलाई एउटा उत्तम जीवनसाथी चाहिन्छ। कसै कसैले सोच्ने गर्छन् कि हाम्रो समस्या शैक्षिक हो, त्यसैले हामीलाई राम्रो विद्यालय, राम्रो कलेज, राम्रो विश्वविद्यालय चाहिन्छ। र अरूहरू सोच्छन् कि हाम्रो सबभन्दा ठुलो समस्या शारीरिक हो, त्यसैले हामीलाई राम्रो अस्पतालहरू चाहिन्छ। कसै कसैले हाम्रो समस्या मनोवैज्ञानिक हो भने भन्छन्, त्यसैले हामीलाई राम्रो मनोचिकित्सक चाहिन्छ। अरूहरू हाम्रो समस्या मानसिक हो भन्छन्, त्यसैले हामीलाई योग र ध्यानको आवश्यक छ भनेर उनीहरू भन्छन्। तर अन्तत हाम्रो सबैभन्दा ठुलो समस्या नैतिक समस्या हो, हाम्रो सबभन्दा ठुलो समस्या आत्मिक समस्या हो, त्यसैले हामीलाई परमेश्वरको कृपा चाहिन्छ, हामीलाई परमेश्वरको कृपा चाहिन्छ। हाम्रो सबैभन्दा ठुलो र सबैभन्दा जरुरी आवश्यकता हाम्रो पापबाट र परमेश्वरको आउँदै गरेको त्यो न्यायबाट, क्रोधबाट बचाइनु। यस हलमा भएको प्रत्येकको सबभन्दा ठुलो खाँचो भनेको नि त्यही हो, आउँदै गरेको त्यो परमेश्वरको न्यायबाट, क्रोधबाट बचाइनु हो। अनि त्यसको निम्ति हामीले हाम्रो प्रयास होइन, हामीलाई परमेश्वरको कृपा चाहिन्छ। र चर्च आएर बाइबल पढेर दशमा भेटी दिएर राम्रो पहिरन पहिरेर समाजसेवा गरेर हामी यो कृपा कमाउन सक्दैनौँ, यो सित्तैमा ख्रिस्टमा उपलब्ध छ। यदि तपाईँ आज परमेश्वर कृपा बाहिरको मान्छे हुनुहुन्छ भने हामी तपाईँलाई विन्ती गर्छौँ, कृपया हाम्रो पापबाट फर्किनुहोस् र यीशु ख्रिस्टमा भरोसा गर्नुहोस्। तपाईँलाई जागिरभन्दा जीवनसाथीभन्दा स्वास्थ्यभन्दा धनभन्दा शिक्षाभन्दा अस्ट्रेलिया अमेरिका जापान कोरियाको भिसाभन्दा परमेश्वरको कृपाको खाँचो छ, परमेश्वरको कृपाको खाँचो छ, परमेश्वरको अनुग्रह खाँचो छ। यो कृपा हामी कहाँ पाउँछौँ? यो कृपा हामी कहाँ पाउँछौँ? पद 15 हेर्नुहोस् न एकपल्ट, यो वचन हर प्रकारले ग्रहणयोग्य छ। यो वचनको विरुद्धमा चाहिँ कुनै त्यहाँनिर आपत्ति हामी उठाउन सक्दैनौँ। यो वचन गलत हो, यो वचन अफवाह हो, यो वचन झुटो भनेर त्यहाँ कुनै पनि हामी खेस यहाँ लगाउन सक्दैनौँ। यो हर प्रकारले ग्रहणयोग्य छ, हर प्रकारले ग्रहणयोग्य छ कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। पावलीय खण्डमा येशू ख्रीष्टको नाउँ 4 पटक दोहोऱ्याएको छ, पद 12, पद 14, पद 15 र पद 16 येशू ख्रीष्टको नाउँ उल्लेख गरिएको छ। नरकतर्फ गइरहेका पापीहरूको लागि परमेश्वरको उद्धार गर्ने कृपा र अनुग्रह अरू कतै कुनै प्रभुमा कुनै व्यक्तिमा नभई केवल प्रभु येशू ख्रीष्टमा मात्र उपलब्ध छ। पावलले पद 15 यो वचन हर प्रकारले ग्रहणयोग्य छ भनेर सुरु गर्दैछ। तर यसको अर्थ यो वचन मात्र ग्रहणयोग्य छ अनि अरू वचन चाहिँ ग्रहणयोग्य छैन भनेर फेरि हामीले बुझ्न मिल्दैन। पावलले यस विशेष वचनको गम्भीरता र यसको गहिरो महत्त्वलाई उसले जोड दिइरहेको छ यहाँनिर। यसले परमेश्वरको सत्यतालाई विश्वासयोग्य यहाँनिर प्रस्तुत गरेको देख्छौँ यो सेन्टेन्समा, यो कथनमा। र विश्वासयोग्य वचन के हो कि पापीलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो। तपाईँले हेर्नुहुँदैछ यो वास्तवमा यो शब्द हामी केलाउन सक्छौँ, यति धेरै यहाँनिर अर्थहरू छ, यति धेरै महत्त्वपूर्ण छ, यहाँ महत्त्वपूर्ण कुराहरू छ, सत्यताहरू लुकेको छ। त्यही पनि हामी थोरै प्रयास गरौँ। पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो। वास्तवमा चार्ल्स फर्जनले यो टाइटलमा त यो शीर्षकमा एउटा पुस्तकै लेखेको छ, एउटा सिङ्गो पुस्तक 150 पेज जतिको। त यसरी प्रश्न सोधौँ न एकपल्ट, पापीलाई बचाउन को संसारमा आउनुभयो? येशू ख्रीष्ट होइन, यही भन्छ बाइबल। येशू ख्रीष्ट उहाँ कहाँबाट आउनुभयो? कहाँ हुनुहुन्थ्यो उहाँ संसारमा आउनुभन्दा पहिले? उहाँ स्वर्गबाट आउनुभयो, किनकि स्वर्ग उहाँको वासस्थान हो र पृथ्वी उहाँको पावदान हो। उहाँ स्वर्गबाट आउनुभयो जहाँ उहाँ अनन्त कालदेखि अनन्त विगतदेखि अस्तित्वमा हुनुहुन्छ। कोसँग? त्रियकताको अरू व्यक्तिहरूसँग, पितासँग, पवित्र आत्मासँग। उहाँ सधैँ अस्तित्वमा हुनुहुन्थ्यो, उहाँको सृष्टि भएको होइन। त्यही पनि 2000 वर्ष पहिले येशू ख्रीष्ट यस संसारमा मानिस बनि आउनुभयो। ध्यान दिनुहोस्, येशू ख्रीष्टको अस्तित्व 2000 वर्ष अघि सुरु भएको होइन। यो कुरामा तपाईँ स्पष्ट हुनुपर्छ, येशू ख्रीष्टको अस्तित्व 2000 वर्ष पहिले सुरु भए होइन, उहाँ सधैँ अस्तित्वमा हुनुहुन्थ्यो। उहाँको अस्तित्वको सुरुवातै छैन र अन्त पनि छैन। उहाँ अल्फा एन्ड ओमेगा, सुरु र अन्त हुनुहुन्छ। त्यस्तो कुनै समय थिएन जहाँ उहाँ ख्रीष्ट अस्तित्वमा हुनुहुन्थेन। र येशू ख्रीष्ट अनन्त कालदेखि, अनन्त विगतदेखि आफ्नो पितासँग सधैँ अस्तित्वमा हुनुहुन्थ्यो, त्यो पनि एउटै स्वभाव र एउटै सारको साथमा। उहाँको कुनै समयमा सृष्टि भएको होइन, जस्तो झुटो शिक्षकहरूले दावी गर्ने गर्थे पावलको समयमा र आजको समयमा पनि। ख्रीष्टलाई केवल एक दोस्रो दर्जाको ईश्वरमा मानिसले राख्ने गर्छ, पिताभन्दा सानो। ख्रीष्ट सदियौँदेखि, अनन्त विगतदेखि नै उहाँ अस्तित्वमा हुनुहुन्छ। यसको अर्थ ख्रीष्ट गौतम बुद्धभन्दा कान्छो हुनुहुन्न, गौतम बुद्धभन्दा उहाँ कान्छो हुनुहुन्न। उहाँ सधैँ पितासँग अस्तित्व हुनुहुन्थ्यो, संसार सृष्टि गर्नुभन्दा पहिले, संसारमा विभिन्न अरू देवी देवताहरू आएर म नै स्वरू भनेर दावी गर्नुभन्दा पहिलेदेखि नै ख्रीष्ट अस्तित्वमा हुनुहुन्थ्यो। म तपाईँहरूलाई उत्साह दिन चाहन्छु कि भरे घरमा गएर कमेडी च्याम्पियन अथवा कमेडी दबाई हेर्नुभन्दा पहिले युन्ना 17 अध्याय र पहिलो युन्ना 1 अध्याय पढ्नुहोस्। युन्ना 17 अध्याय र पहिलो युन्ना 1 अध्याय यी खण्डहरूमा हामी येशू ख्रीष्टको पूर्व अस्तित्वको बारेमा हामी पढ्न पाउँछौँ। तर येशू ख्रीष्ट किन संसारमा आउनुभयो? फेरि यही पदमा छ उत्तर। उहाँको आगमनको उद्देश्य के थियो? येशू हामीलाई धनी बनाउनलाई, हामीलाई स्वस्थ बनाउनलाई, हामीलाई समृद्ध बनाउनलाई संसारमा आउनुभयो, होइन र हामीलाई चङ्गाइ दिनलाई, हाम्रो व्यवसाय फलिफाप होस् भनेर म संसारमा आउनुभयो अनि क्रुसमा मर्नुभयो, होइन? बाइबल त्यही भन्छ, होइन र? हेर्नुहोस् त, हाम्रो अगाडिको पदले त्यही त भन्छ नि, के भन्छ यसले? पन्ध्र पद यसो हेर्नुहोस् त, यो वचन हर प्रकारले ग्रहणयोग्य छ कि पापीहरूलाई उद्धार गर्नलाई, गरिबहरूलाई धनी बनाउन भन्दैन पदले, रोगीहरूलाई निको पार्न भन्दैन पदले, समृद्ध बनाउनलाई भन्दैन, तर के भन्छ? पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, पापीहरूलाई उद्धार गर्नलाई। तर समृद्धिको प्रचारलाई दाबी गर्ने के हो? येशू ख्रीष्टमा आउनुहोस्, तपाईँ धनी हुनुहुन्छ, तपाईँको सबै रोग निको हुन्छ, तपाईँको व्यवसाय फर्स्ट आउँछ। अनि गवाईहरू पनि प्रायः यस्तै सुन्छौँ, युट्युबमा छ्याप छ्यापी छ, हिजो मेरो एउटा ठेला गाडा थियो, आज मेरो 3 ट्रक छ, जब मैले अनुग्रहको सिद्धान्त बुझेँ। तर होइन, परमेश्वरको अनुग्रहले यहाँ ट्रक दिने विषयमा कुरा गरिरहेको छैन, तर नर्क गरिरहेको पापीहरूलाई उद्धार गर्ने कुरा गरिरहेको छ। यहाँ भौतिक खाँचोहरूको बारेमा कुरा गरिरहेको छैन, तर हाम्रो आत्मिक खाँचोको बारेमा, हाम्रो सबभन्दा मुख्य समस्याको बारेमा यहाँ कुरा गरिरहेको छ। परमेश्वरको अनुग्रह बिना हामी सबैजना अनन्त विनाशमा जानेछौँ, अनन्त विनाशमा जानेछौँ। कसरी हुनुहोस् प्रिय, त्यस्तो प्रकारको शिक्षाहरूबाट जस्तो तपाईँलाई मगज धुलाइ गरिरहेको छ, नाम काट्नुहोस्, दाबी गर्नुहोस्, नेम इट एन्ड क्लेम इट, भिजुअलाइज इट, भर्बलाइज इट, घोषणा गर्नुहोस्, तपाईँ के हो समृद्धि, तपाईँको सँगै भन्ने बन्न तपाईँ होसियार रहनुहोस्। परमेश्वर वचनले काहीँ पनि त्यस्तो कुरा सिकाएको छैन। अनि तपाईँलाई थाहा छ व्यावहारिक रूपमा त्यो साँचो होइन भनेर, तपाईँलाई थाहा छ तपाईँको भोगाईले उल्टो बताइरहेको छ। मलाई अचम्म लाग्छ, प्रायः हाम्रो साउदी कतार हुने दाजुभाइहरूले नै आमेन ठोकिरहेको हुन्छ त्यस्तो भनाइहरूमा, त्यस्तो भिडियोहरूमा, म कहाँ छु भन्ने कुराले बोलिरहेको छ त, होइन र? त्यो झुटो शिक्षा हो, त्यो गलत हो। पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, तर को पापी? यो पापीहरूको कसरी हामी के हुन्छ भने, जब हामी यो पापी भन्ने शब्द सुन्छौँ, यो चाहिँ अरू व्यक्ति नै हो जस्तो लाग्छ हामीलाई, होइन? हामी फलाना 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 सोच्छौँ, छिमेकीको मान्छे कोही सोच्छौँ होला, हामी कोही हाम्रो सरकार सोच्छौँ होला, होइन? नेताहरू कोही व्यक्ति हाम्रो माइन्डमा आउँछ पापी हुने बित्तिकै। तर जब बाइबलले पापी भन्ने शब्द चलाउँछ, यो प्रत्येक मानिस जातिको बारेमा उल्लेख गर्नलाई, जनाउनलाई चलाइरहेको हुन्छ। मानिस जातिले, सम्पूर्ण मानिस जातिलाई जनाउने एउटा पर्यायवाची शब्द हो पापी भनेको। मानव जातिको अर्को नाम भनेको के हो? पापी हो। आदममा हामी सबैले पाप गरेका छौँ, रोमी 3:23 पदले भन्दछ, किनकि सबैले पाप गरेका छन् अपवाद बिना, एउटै पनि नछोडी सबैले। यसको अर्थ यो हलमा भएको सबैले पाप गरेको छ र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेको छ। तर येशू ख्रीष्ट हामी पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो। प्रियहरू, यो सुसमाचार हो, दिस इज द गुड न्युज, दिस इज द गस्पल। ख्रीष्टले तपाईँलाई तपाईँको पापबाट बचाउन सक्नुहुन्छ, त्यस कारण त उहाँ संसारमा आउनुभयो। यसको अर्थ पनि हाम्रो त्यो मुक्ति उपलब्ध छ, हाम्रो नीति त्यहाँ गुड न्युज छ, हाम्रो नीति त्यहाँ आशा छ। तपाईँ र म जस्तो घोर अपराधी महापापी पनि हामी बचाइन सक्छौँ। हामी जस्तो सुकै पापी भए तापनि, हाम्रो जीवनमा जति ठुलो पाप गरे तापनि, हाम्रो निम्ति त्यहाँ क्षमा उपलब्ध छ, क्षमा उपलब्ध छ, मुक्ति सम्भव छ, किनकि ख्रीष्ट पापीहरूलाई बचाउने संसारमा आउनुभयो, ख्रीष्ट हामीलाई बचाउने संसारमा आउनुभयो। पाहुले आफूले यहाँ पापीहरूमा सबैभन्दा मुख्य पापी, सबैभन्दा खराब पापी भनेर सम्बोधन गर्छन्। त्यही पनि पाहुले कृपा पाए। यदि पावल जस्तो व्यक्ति उद्धार हुन्छ भने जो कोहीको पनि उद्धार हुन्छ। परमेश्वरको बचाउने कृपाको पहुँचभन्दा बाहिर कोही पनि छैन, उद्धार पाउन नसक्ने गरी कोही पनि मान्छे परमेश्वरबाट टाढा पुगिसकेको छैन। ख्रीष्टमा सबैको लागि आशा छ। यस हलमा जम्मा भएका हरेक मानिसको निम्ति आशा छ। र तपाईँ अझै पनि ख्रीष्टमा हुनुहुन्न भने तपाईँको लागि पनि आशा छ। तर तपाईँले दुईवटा कुरा गर्न आवश्यक छ। तपाईँले आफ्नो पापलाई स्वीकार गर्नुपर्छ र तपाईँले यस ख्रीष्टलाई विश्वास गर्नुपर्छ। पद 16 हेर्नुहोस् न, त्यसकारण तर यसकारण मैले कृपा पाएँ कि पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येशु ख्रीष्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकुन् ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूको लागि म एउटा उदाहरण बन्न सकुँ। अनन्त जीवन कसरी पाइन्छ? येशु ख्रीष्टमाथि विश्वास गरेर, येशुमाथि विश्वास गरेर, येशु ख्रीष्टको क्रुसमाथि, उहाँले क्रुसमा सिद्धाउनु भयो कहाँमाथि भरोसा गरेर, उहाँमा मात्र भरोसा गरेर तपाईँ र म अनन्त जीवन पाउन सक्छौँ भन्ने कुराको उदाहरण हुन् पावल। पावल उदाहरण हुन्। बाइबलले यही भन्दैछ कि यदि पावलले मुक्ति पाउँछ भने तपाईँले पनि पाउन सक्नुहुन्छ। बाइबलले हामीले यही भन्दैछ, पावल उदाहरण हो, इक्जाम्पल हो कि कस्तो कस्तो पापी पनि उदाहरण पाउँछ, कस्तो कस्तो पापीलाई पनि ख्रीष्टले क्षमा गर्नुहुन्छ। त्यसको पावल एक उदाहरण हुन्। त्यसैले जबसम्म आजको दिन छ प्रिय, आफ्नो पापबाट फर्कनुहोस्, उहाँमाथि आफ्नो भरोसा राख्नुहोस्, ख्रीष्टको नाउँ पुकार्नुहोस्, जसरी यस कोठामा भएका, यस हलमा भेला भएका जम्मैले धेरैले गरेका छन्। प्रभु, म जस्तो पापीमाथि कृपा गर्नुहोस्, यो तपाईँको प्रार्थना होस्। तपाईँहरूमध्ये जो ख्रीष्टमा विश्वासमा सङ्घर्षरत हुनुहुन्छ तर आत्मिक रूपमा विश्वासमा हुनुहुन्छ तर आत्मिक रूपमा सङ्घर्ष गरिरहनुभएको छ भने, र विश्वासमा तपाईँ सङ्घर्ष गरिरहनुभएको छ भने, पापसँग तपाईँ सङ्घर्ष गर्नुभएको छ, तपाईँ क्रिस्चियन हुनुहुन्छ, तपाईँ येशु ख्रीष्टमा विश्वास गर्नुहुन्छ, तपाईँ पनि तपाईँको जीवनमा हरेक दिन त्यहाँ सङ्घर्ष छ भने, कृपया निराश नहुनुहोस्, निराश नहुनुहोस्, हार नमान्नुहोस्, लागिरहनुहोस्, परमेश्वर कृपालाई ध्यान दिनुहोस्, येशु ख्रीष्टको क्रुसलाई हेरिराख्नुहोस्, हरेक दिन आफूलाई यो सत्यता प्रचार गरिराख्नुहोस् कि पापहरूलाई उद्धार गर्न येशु ख्रीष्ट संसारमा आउनुभयो र म नै त्यो पापी हो जसलाई बचाउन, उद्धार गर्न उहाँ संसारमा आउनुभयो। कहिलेकाहीँ तपाईँलाई मार्टिन लुथरलाई जस्तो हुनसक्छ, मार्टिन लुथर एकजना प्रभुको जन, धेरै पुरानो समयको मानिस, जब तपाईँ आफ्नो पापलाई हेर्नुहुन्छ तब कसरी मुक्ति पाउन सकिन्छ भने तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। तर मार्टिन लुथरले भने चाहिँ फेरि त्यहाँ मात्र नरोकिनुहोस्, बरु अलिक अगाडि बढेर क्रुसलाई हेर्नुहोस्। जब तपाईँ क्रुसलाई हेर्नुहुन्छ तपाईँले लुथरले देखेको कुरा देख्नुहुनेछ, जब म ख्रीष्टको क्रुसलाई हेर्छु म कसरी नाश हुन सक्छु कल्पना पनि गर्न सक्दिनँ। जब म आफूलाई हेर्छु, आफ्नो पापलाई हेर्छु, म कसरी मुक्ति पाउन सक्छु भन्ने कल्पना पनि गर्न सक्दिनँ। तर जब म क्रुसलाई हेर्छु म कसरी नाश हुन्छु भन्ने कल्पना पनि गर्न सक्दिनँ। त तपाईँ यदि यहाँ आज हुनुहुन्छ, आफूलाई क्रिस्चियन भन्नुहुन्छ, तपाईँ आफ्नो पापलाई तपाईँ घृणा गर्नुहुन्न, यसको आनन्द लिइराख्नु भएको छ, तपाईँ पापमै जिइराख्नु भएको छ, तपाईँ पापलाई घृणा गर्नुहुन्न, तपाईँ विगतलाई सम्झिनुहुन्छ, तर पावलले यस्तो घृणा, पापलाई घृणा गर्नलाई होइन, पापलाई तुच्छ ठान्नलाई होइन, तर त्यो विगतको दिनहरूको मजा लिनलाई, आनन्द लिनलाई तपाईँ सम्झिनुहुन्छ, तीबाट भयभीत हुनुहुन्न भने तपाईँले साँचो रूपमा येशु ख्रीष्टमा फेरि फर्किन आवश्यक छ, येशु ख्रीष्टमा विश्वास गर्न आवश्यक छ। प्रियहरू, आफ्नो पापको गहिराइ नबुझी परमेश्वर कृपामा चकित हुन सकिँदैन। जस्तै प्युरिटन जोन ओयलले भनेका छन्, जबसम्म पाप तितो हुँदैन तबसम्म ख्रीष्ट मिठो हुँदैन, जबसम्म पाप तितो हुँदैन तबसम्म ख्रीष्ट मिठो हुँदैन, अन्टिल एन्ड अनलेस सिन बी बिटर क्राइस्ट विल नेभर बी स्विटर। र परमेश्वरले हामीलाई किन कृपा देखाउनुहुन्छ, परमेश्वरले हामीलाई किन कृपा देखाउनुहुन्छ, पद 17 हेर्नुहोस् न, नडराउनुहोस्। 18-19-20 पद एकदमै छोटो छ, 17 पद युग युग राजा अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदा सर्वदा होस्। परमेश्वरले हामीले किन कृपा देखाउनुहुन्छ? उहाँको आफ्नै महिमाको लागि, उहाँको आफ्नै महिमाको लागि, परमेश्वरको महिमा, एकमात्र महिमा, सोला ग्राटिया, सबै कुराको, सबै कुराको, सबै कुराको परम लक्ष्य हो। सबै कुरा परमेश्वरको महिमाको निम्ति अस्तित्वमा छ। परमेश्वरले सबै थोक आफ्नो महिमाको निम्ति बनाउनुभयो र उहाँले आफ्नै महिमाको निम्ति हामीलाई उद्धार गर्नुहुन्छ, हामीलाई बचाउनुहुन्छ, परमेश्वरले हामीलाई आफ्नो महिमाको निम्ति कृपा देखाउनुहुन्छ। तर यो कुरा हामी बुझिरहेको हुँदैनौँ कि हप्ताको कुरा, अगाडिको मात्र कुरा हो, म एउटा अङ्ग्रेजी चर्चको सेवामा थिएँ, गायनको समयमा एउटा गीत अगाडि पर्दामा देखाइएको थियो, त्यो गीतको शब्द यस्तो थियो, हे प्रभु तपाईँले हामी बिना स्वर्ग जानु भएन, कल्पना गर्नु भएन, त्यसैले हे येशु तपाईँले स्वर्गलाई नै तल हामी कहाँ ल्याउनुभयो। तुरुन्तै मेरो नाकले त्यस गीतमा गलत ईश्वरशास्त्रको गन्दा पत्ता लगाइहाल्यो, त्यसैले म त्यो भजन गाउन सकिनँ, मलाई गाह्रो भयो। यस्तो अवस्थामा प्रायः म सकेसम्म आफूलाई सम्हाल्ने कोसिस गर्छु, म च्यारिटेबल हुने कोसिस गर्छु, तर कहिलेकाहीँ गाह्रो हुन्छ, निकै गाह्रो हुन्छ। हुन त त्यो गीतका समर्थकहरूले त्यो गीतले मानिससितको परमेश्वरको सम्बन्ध, उहाँको प्रेमको चाहलाई जोडिदिन खोजेको भनी भन्छन्। तर समस्या यो हो कि त्यो गीतले परमेश्वर अपूर्ण हुन्छ, इनकम्प्लिट, उहाँमा केही कुराको कमी छ। त्यसकारण उहाँले मानिसलाई उद्धार गर्नु पऱ्यो, आफ्नो त्यो कमी पुरा गर्नलाई बचाउनु पऱ्यो भन्ने सुझाव पनि दिन सक्छ। सो त्यसैले गलत अर्थ लाग्न सक्ने गीतबारे हामी होसियार हुनुपर्छ, सचेत हुनुपर्छ। यदि एउटा गीतको डबल मिनिङ हुन्छ, गलत पनि मिनिङ हुन्छ भने हामी त्यस्तो गीतहरू गाउनु हुँदैन। सकेसम्म हामीले एउटै अर्थ दिने गीत, एउटै अर्थ लाग्ने गीत हामीले गाउनुपर्छ। सो मैले जोड दिन चाहेको कुरा के हो भने परमेश्वरले हामीलाई आफ्नो महिमाको लागि बचाउनु भयो। उहाँ अपूर्ण भएकोले होइन, उहाँमा कुनै कुरा कमी भएकोले होइन, उहाँ एक्लो भएकोले होइन, नट बिकज गड इज लोन्ली, उहाँलाई हाम्रो आवश्यकता परेकोले होइन, उहाँले हामीलाई यसकारण बचाउनु भयो किनकि परमेश्वर कृपालु हुनुहुन्छ, परमेश्वर कृपालु हुनुहुन्छ। उहाँले आफ्नो कृपा प्रदर्शन गर्न, आफ्नो महिमा प्रकट गर्न, आफ्नो अनुग्रह देखाउन र आफ्नो न्याय प्रमाणित गर्न हामीलाई बचाउनु भयो। र पावलले आफ्नो महिमाको लागि हामीलाई कृपा देखाउने परमेश्वरको बारेमा यहाँनिर कसरी वर्णन गरेको छ तपाईँ हेर्नुहोस् त, युग युगका राजा अविनाशी र अदृश्य एकमात्र परमेश्वर, परमेश्वर युग युगका राजा हुनुहुन्छ, उहाँ राजा हुनुहुन्छ, उहाँ सधैँ राजा हुनुहुन्थ्यो, उहाँ राजा हुनुहुन्छ र उहाँ सधैँ राजा हुनुहुनेछ। त्यस्तो कुनै समय थिएन र कहिले हुने छैन जब ख्रिस्टले शासन गर्नुहुने छैन, येशू ख्रिस्ट राजा हुनुहुन्छ र उहाँले सदा सर्वदा शासन गर्नुहुन्छ, उहाँले शासन गर्नुहुन्छ। अनि पावलले यहाँनिर परमेश्वरलाई अविनाशी हुनुहुन्छ भनेर वर्णन गरेको छ। यसको अर्थ परमेश्वरको लागि परमेश्वर सधैँको लागि परमेश्वर हुनुहुन्छ, उहाँ बढ्नुहुन्न, उहाँ घट्नुहुन्न, उहाँ हराएर घट्दै गर्दै उहाँ अस्तित्वबाट हराउनुहुन्न। परमेश्वर कहिले बढी महिमा मही परमेश्वर र कहिले कम महिमा उहाँ परमेश्वर हुन्न, परमेश्वर कहिले बढी पवित्र कहिले कम पवित्र हुनुहुन्न, परमेश्वर कहिले बढी प्रेम कहिले कम प्रेम, कहिले बढी कृपा र कहिले कम कृपा, कहिले बढी धर्मी र कहिले कम धर्मी हुनुहुन्न, परमेश्वर सधैँ उस्तै हुनुहुन्छ, अविनाशी अविनाशी, सबै कुरा विनाशी छन् तर परमेश्वर अविनाशी हुनुहुन्छ। पावलले परमेश्वर अदृश्य हुनुहुन्छ भने पनि यहाँ भन्छन्, यसको अर्थ कसैले पनि उहाँलाई देखेको छैन, त्यही पनि अदृश्य परमेश्वर ख्रिस्टको आगमनमा दृश्यमान हुनुभएको छ। परमेश्वर आफ्नो महिमाको लागि ख्रिस्टको व्यक्ति र काममा आफूलाई प्रकट गरेर हामीलाई यो कृपा देखाउनुहुन्छ। र हामीले कुरा गरिरहेको परमेश्वर बाइबलको परमेश्वर, अब्राहमको परमेश्वर, याकुबको परमेश्वर, इसाकको परमेश्वर हुन् त, सबैको परमेश्वरबारे आफ्नो धारणा छ, नास्तिकहरू पनि आफ्नो परमेश्वरबारे धारणा छ, तर हामी बाइबलको परमेश्वरबारे कुरा गरिरहेको छौँ, हामी यहोवा परमेश्वरको बारेमा कुरा गरिरहेको छौँ, एकमात्र साँचो परमेश्वरबारे कुरा गर्छ, जो तीन व्यक्ति हुनुहुन्छ, पिता पुत्र र पवित्र आत्मा, र जो समान रूपमा पूर्ण रूपमा परमेश्वरको रूपमा अनन्तकालदेखि सु अस्तित्वमा हुनुहुन्छ, हामीलाई त्रिएक परमेश्वरको महिमाको लागि उद्धार गरिएको छ, हामी त्रिएक परमेश्वरको महिमाको निम्ति हामी बचाइएका छौँ। सो प्रिय तपाईँले देख्नुभयो होला हामी कसरी विश्वासमा लागिरहन्छौँ, हामी परमेश्वरको कृपामा निरन्तर आश्चर्यचकित भएर उहाँको कृपालाई निरन्तर मनन गरेर यसो ख्रिस्टको सुसमाचार निरन्तर फेरि गरे गरी फर्केर सुसमाचारप्रति फर्केर हेरेर गाएर प्रचार गरेर प्रार्थना गरेर सुसमाचार समुदायमा रहिरहेर यही कृपामा चकित भएर स्तब्ध भएर अवाक भएर हामी अन्तसम्म विश्वासमा लागिरहन्छौँ। हामी जति धेरै क्रुसलाई हेर्छौँ त्यति नै धेरै हामीलाई अचम्मित पार्ने हामी त्यो सत्यताहरू हामी देख्छौँ। हामी जति धेरै क्रुसलाई निहाल्छौँ यो क्रुसमा भएको त्यो सत्यता सुसमाचारको सुन्दरता पत्ता लगाउनलाई हामीलाई जीवनभर हामीलाई लाग्दछ। यो जीवनभरिको यात्रा हो, हामी एकपछि अर्को सत्यताहरू भेटाइरहनेछौँ। यही कारणले विलाप तिन नदेको 22-23 त्यसो भन्छ कि परमप्रभुको महान प्रेमले गर्दा हामी वशमा भएको छैन, उहाँका कृपाको अन्त कहिले हुँदैन, हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। जब हामी उहाँको कृपामा चकित हुन छोड्छौँ, जब हामी क्रुसलाई हेर्न र सुसमाचारलाई फेरि हेर्न छोड्छौँ, हामी हाम्रो ध्यान हाम्रो फोकस गुमाउँछौँ। ख्रिस्टको क्रुसको सुन्दरता र पर्याप्ततालाई हेर्नुको साटौँ हामी आफूभित्र हेर्न थाल्छौँ, आफैमाथि भरोसा गर्न थाल्छौँ र आफ्नो मुक्ति कमाउने प्रयास गर्छौँ, र यसरी हामी व्यवस्थावादको अथवा व्यवस्थाको दुरुपयोग गर्न पुग्छौँ, जसरी झुटो शिक्षकले गरिरहेका थिए। त्यही दुरुपयोगले गर्दाखेरि धेरैले आफ्नो विश्वासको जहाज डुबाइसकेको थिए र पापलाई प्रकट गरिदिने र मानिसहरूलाई मुक्ति कहाँतर्फ डोर्याउनुको सट्टा व्यवस्थालाई मुक्तिको सिँढीको रूपमा बनाइ त्यहाँनिर बङ्ग्याइन्छ। विश्वास ख्रिस्टमा ख्रिसबाट, ख्रिसमाथिको भरोसाबाट नैतिकतामा सर्छ, नैतिकतामा सर्छ। चर्चको प्रचार अब नियमहरू पालन गर्ने बारेमा मात्र हुन्छ। चर्च नैतिक रूपमा राम्रा मानिसहरू, तर नयाँ गरी नजन्मिएका मानिसहरूले भरिएका हुन्छन्। उनीहरूले राम्रो कुरा गर्छ, उनीहरूको भाषा राम्रो हुन्छ, उनीहरूको व्यवहार राम्रो हुन्छ, उनीहरूले आफूलाई राम्ररी प्रस्तुत गर्छ, त्यही पनि उनीहरूको हृदय परिवर्तन भएको हुँदैन, त्यसै गरी उनीहरूको अनन्त गन्तव्य पनि परिवर्तन भएको हुँदैन। एफिसका झुटो शिक्षकहरूसँग ठ्याक्कै यही भइरहेको थियो, ठ्याक्कै यही भइरहेको थियो। उनीहरू मुक्तिको लागि मुक्तिदाता येशु ख्रिस्टलाई हेरिरहेका थिएनन्। त्यसको साटो उनीहरू व्यवस्था पालन गरेर मुक्ति पाउने, त्यो कमाउने प्रयास गर्दै थिए, र परिणामस्वरूप तिनीहरूले आफ्नो विश्वासको जहाज डुबाए। अनि 18-20 पदले हामीलाई यही सत्यता बताइरहेको छ। 18-20 पदले यहाँनिर दुईवटा व्यक्तिको नाम दिएको छ। तपाईँलाई थाहा छ यो अहिले बर्खायामको समय हो, पानी धेरै पर्छ। आज बाटो ठिकै देखिएला, भोलिपल्ट त्यही बाटो गएर जाँदाखेरि त्यहाँ खतरा लेखिरहेको हामी पाउँछौँ, होसियार खतरा। यदि तपाईँ ध्यान नदिखेर सिधै जानुभयो भने त्यहाँ सायद खाडा हुनसक्छ ठुलो, त्यहाँ तपाईँ खस्न सक्नुहुन्छ। त्यसै गरी पावलले तिमोथी र सम्पूर्ण चर्चलाई चेतावनी स्वरूप दुईजनाको नाम यहाँ लिएको छ, दुईजनाको नाम हुमेनियस र अलेक्जेन्डर। यी मानिसहरू विश्वासमा स्थिर रहेनन्, विश्वासमा स्थिर रहेनन्। उनीहरूले केवल ख्रिस्टमा, केवल अनुग्रहद्वारा र केवल विश्वासद्वारा धर्मीकरण हुन्छ भन्ने सत्यतालाई अस्वीकार गरे। त्यसको साटो व्यवस्था पालन गरेर र असल काम गरेर विभिन्न यो यहुदी धर्म कर्मकाण्ड गरेर मुक्ति पाइन्छ भन्ने कुराहरूमा उनीहरूले विश्वास गरे। यही कारणले उनीहरूले आफ्नो विश्वासको जहाज डुबाए। त्यसपछि पावलले के गरे? यहाँनिर पावलले के गरे? चर्चको तर्फबाट पावलले उनीहरूलाई सैतानको हातमा सुम्पिदिए, सैतानको हातमा सुम्पिदिए। यसको अर्थ के हो? यसको अर्थ यी दुई व्यक्तिलाई चर्चले अनुशासनमा राख्यो, उनीहरूलाई चर्चबाट निष्कासन गर्यो। र येशु ख्रीष्टले मत्ती 18 अध्यायमा निर्देशन दिनुभयो चाहिँ उनीहरूलाई अब दाजुभाइको रूपमा होइन, भाइको रूपमा होइन व्यवहार गरिएन, उनीहरूलाई बाहिरको मानिसको रूपमा व्यवहार गरियो। र चर्च सदस्यताबाट, यानि चर्चको निर्देशिकाबाट, सदस्यको निर्देशिकाबाट यिनीहरूलाई हटाइयो। तर किन? यसको उद्देश्य के हो? यो अन्तसम्म विश्वासमा स्थिर रहनेलाई, सुसमाचारबाट बकेर जानेलाई यसरी चर्चबाट निकाल्नुको उद्देश्य के हो? यसको उद्देश्य दण्ड दिनु थिएन, तर यसको उद्देश्य प्रेम थियो। तपाईँले देख्न सक्नुहुन्छ यहीँनिर 20 पदमा चुनौलाई निन्दा नगर्नु भन्ने कुरा सिकुन् भनेर मैले सैतानको हातमा सुम्पिएको छु। यो यी मानिसहरूलाई प्रेम गर्ने तरिका थियो। उनीहरूलाई प्रेम गर्ने उत्तम तरिका भनेकै उनीहरूलाई चर्च अनुशासनमा राख्नु थियो, ताकि उनीहरूले निन्दा नगर्न वा मुक्ति सम्बन्धी पावलको शिक्षाको विरोध नगर्न सिकुन्। यहाँ एउटा एकदमै महत्त्वपूर्ण पाठ छ, जसले विश्वासमा लागिरहँदैन तिनीहरू अन्तत चर्चबाट बाहिरिन्छन्, तर जो साँच्चै विश्वासमा लागिरहन्छ तिनीहरू त्यस्तो स्थानीय चर्चको सन्दर्भमा गर्ने गर्दछन्। स्थानीय चर्चबाट अलग रहेर विश्वासमा लागिरहन सम्भव छैन। त्यसैले चर्च हामीले कहिले पनि छुटाउनु हुँदैन। यदि तपाईँ नियमित रूपमा चर्चमा आउनुहुन्छ भने पनि तपाईँले अब अर्को कदम लिनुहोस्, यस चर्चमा सामेल हुनुहोस् र आफूलाई प्रतिबद्ध गर्नुहोस्, अर्थपूर्ण र जवाफदेही सम्बन्धको विकास गर्नुहोस्। तर तपाईँको विश्वासको जहाज डुब्न खोज्दाखेरि तपाईँलाई बचाउने मानिसहरू तपाईँसँग पर्याप्त होस्। यसो विचार गर्नुहोस् त, यदि एउटा स्वास्थ्य बाइबलले बाइबल प्रचार गर्ने सुसमाचार केन्द्रित चर्चको हिस्सा भएर यहाँसम्म कि चर्चको अगुवा भएर पनि पतन हुन सम्भव छ भने चर्च बिना कति धेरै सम्भव छ? जो कोहीले पनि हुमेनियस र अलेक्जेन्डरले गरे चाहिँ अनुग्रहलाई लत्याएर आफ्नो विश्वासको जहाज डुबाउन सक्छ, जो कहिले पनि। त्यही भएर त यहाँनिर तिमोथीले पावलको आज्ञालाई ध्यानपूर्वक सुन्नुपर्ने भएको छ, जसले पावलले उनलाई आज्ञा दिन्छन्। पद अठारमा मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु कि तिम्रो सम्बन्धमा अघि कहिएका अगमबाडी अनुसार तीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लडाइँ लड्न सक। विश्वास र स्वच्छ विवेक कायम राख। पावलले यहाँनिर विश्वास र असल विवेकलाई दुईपल्ट दोहोऱ्याएका छन्। यसले तिनीहरूको गम्भीर महत्त्वलाई जोड दिन्छ। तिमोथीको प्राथमिक जिम्मेवारी येशु ख्रीष्टमाथिको विश्वासलाई दृढसँग थामिराख्नु। उनको पहिलो कर्तव्य भनेको आफ्नो जीवनलाई ध्यान दिनु। उनको सेवाकारी अरू सबै कुरा त्यसपछि आउँछ, किनकि चर्चका अगुवाहरूले पनि आफ्नो विश्वासको जहाज डुबाउन सक्छ, पास्टरहरूले पनि आफ्नो विश्वासको जहाज डुबाउन सक्छ। आफू एक पास्टर भएकोले परमेश्वरलाई बचाइहाल्नुहुन्छ नि भनेर तिमोथीले सोच्न मिल्दैन। एकजना प्रभुको जन रिचर्ड ब्याक्सरले भने चाहिँ परमेश्वरले कसैलाई पनि पास्टर भएकै कारण बचाउनुहुन्न, कसैलाई पनि। सो तिमोथीलाई सुसमाचारको सत्यताको यहाँ जिम्मा दिएको थियो, जसलाई उसले पवित्र आत्माद्वारा सुरक्षित राख्नुपर्छ। यो कामको लागि उसलाई अगमबाडी र चर्चका अगुवाहरूको उपस्थितिमा यो यो पुष्टि गरिएको हामी देख्दछौँ. सो उनले आफ्नो विश्वासलाई दरिद्रसँग समातेर र असल विवेक कायम राखेर उत्तम लडाइँ लड्नुपर्छ. तिमोथीले जे गरे पनि उनको विश्वास विवेकले उनलाई दोष दिनु हुँदैन थियो. जब उनको विवेकले केही गडबडी भएको सङ्केत दिन्थ्यो, उसले त्यसलाई सुन्नु पर्थ्यो, किनकि परमेश्वरद्वारा शुद्ध र छुटकारा पाएको असल विवेकले उहाँका मानिसहरूको निम्ति त्यो वकी टोकीको रूपमा काम गर्छ, जसले हाम्रो कदमहरूलाई, हाम्रो पाइलाहरूलाई यसले मार्गदर्शन गर्दछ. तर आज धेरै पास्टरहरूले, धेरै विश्वासीहरूले आफ्नो विवेकलाई नसुने कारण आफ्नो विश्वासको जहाजलाई डुबाइरहेको छ. विवेकले यो गलत भन्दा भन्दा नसुने कारण, प्रस्ताव नगरेको कारण धेरैले आफ्नो विश्वासको जहाज डुबाएको छ. र पावलले तिमोथीलाई त्यो गल्ती नदोहोऱ्याउन यहाँ आग्रह गरिरहेका छन्, जुन हुमेनियस र अलेक्जेन्डरले गरेका थिए. र परमेश्वरको वचनद्वारा पवित्र आत्माले आज हामी प्रत्येकलाई यही कुरा भन्दै हुनुहुन्छ कि हामी अन्तसम्म विश्वासमा स्थिर रहनै पर्छ. धेरैले दौड सुरु गर्छन् तर थोरैले मात्र दौड पुरा गर्छन्. हुमेनियस र अलेक्जेन्डरले पनि सुरु गरे तर उनीहरूले दौड पुरा गरेनन्. र मलाई डर लाग्छ आज यसमा हलमा भए कतिजना मानिसहरूले पनि दौड पुरा नगर्ला भनेर. सायद तपाईँ पनि एक समय राम्रै दौडिरहनु भएको थियो, तर तपाईँ बिस्तारै जगिङ मात्र गर्न थाल्नुभयो, अनि बिस्तारै तपाईँ उभिएर हिँड्न थाल्नुभयो, अनि त्यसपछि तपाईँ बस्न थाल्नुभयो, अनि त्यसपछि तपाईँ रेसबाट दौडबाटै बाहिरिनु भयो. प्रियहरू त्यसो नगर्नुहोस्, दौडबाट बाहिर ननिस्कनुहोस्, लागिरहनुहोस्. यदि पापले तपाईँलाई अल्झाउँदैछ भने त्यसबाट फर्कनुहोस् र तपाईँको लागि क्रुसमा टाँगिनु भएको मुक्तिदातालाई हेर्नुहोस् र शक्ति त्यहाँबाट तपाईँ लिनुहोस्. यदि कष्टले तपाईँलाई विश्वासमा स्थिर रहनलाई बाधा दिइरहेको छ भने आफ्नो आँखा अनन्ततातिर, त्यो महिमित भविष्यतर्फ, तपाईँको लागि पर्खिरहेको सुन्दर भविष्यतर्फ लगाउनुहोस् र लागिरहनुहोस्. यदि संसारको आकर्षणले, संसारको मोहले तपाईँलाई परमेश्वरबाट टाढा लगिरहेको छ भने, तपाईँलाई विश्वासमा स्थिर रहन बाधा दिइरहेको छ भने, आफ्नो स्वर्गीय उत्तराधिकार, साँचो धन, त्यो सम्पत्तिलाई हेर्नुहोस् र विश्वासमा लागिरहनुहोस्. खाल्चङ खुल्चिङ गर्दै भए पनि लागिरहनुहोस्, अगाडि बढिरहनुहोस्, तर यो दौडबाट कहिले पनि बाहिर ननिस्कनुहोस्. र हिब्रू 12 अध्यायको यी पदहरू तपाईँको निम्ति सान्त्वना होस्, जुन पढेर म अन्त गर्न चाहन्छु. हिब्रू 12 अध्याय: यसकारण यतिका साथीहरूको ठुलो बादलले हामीलाई घेरिरहेको हुनाले, हर किसिमको बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्साएर हाम्रो सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौँ. हाम्रो विश्वास सुरु गर्नुहुने र पुरा गर्नुहुने यसलाई हेरौँ, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ. पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गरेर, र तिमीहरू शिथिल नहो अनि हरेस नखाओ. आउनुहोस् हामी प्रार्थना गरौँ.